صل على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. زعم الذين كفروا أن لن يبعثوا، قل بلى وربي لتبعثن ثم لتنبؤن بما عملتم وذلك على الله يسير. فآمنوا بالله ورسوله والنور الذي أنزلنا والله بما تعملون خبير. سورة تغابن کی آیت نمبر 7 اور 8. وہ لوگ جو کافر ہیں انہوں نے گمان کیا، دعویٰ کیا کہ وہ ہرگز قیامت کے دن نہیں اٹھائے جائیں گے. قل بلا وربی، کہہ دیجئے کہ کیوں نہیں، میرے رب کی قسم. لَتُبْعَثُنَّ، تم ضرور بالضرور قیامت کے دن اٹھائے جاؤ گے. ثُمَّ لَتُنَبَّأُنَّ بِمَا عَمِلْتُمْ، جو اعمال تم نے کیے ہیں ان کا تمہیں ضرور بالضرور بدلہ دیا جائے گا. وَذَلِكَ عَلَى اللَّهِ يَسِيرٌ، اور یہ بات اللہ پر بہت آسان ہے. یہ بات اللہ پر بہت آسان، کیونکہ یہ چیز عقل سے بعید معلوم ہوتی ہے کہ یہ کیسے ہو جائے گا. تو اللہ فرما رہے ہیں کہ اللہ کے لیے بہت آسان. یہاں میں ایک چھوٹی سی بات کروں، پھر اگلی آیت پر انشاءاللہ چلتے ہیں. چھوٹی سی ہی ہو، بعض دفعہ وہ چھوٹی سی بات بہت لمبی ہو جاتی ہے. یہ بات یاد رکھیے کہ ایک ہوتا ہے خلاف عقل، اور ایک چیز ہوتی ہے کسی چیز کا عقل سے بالا تر ہونا، ما وراء العقل. یہ دو الگ الگ چیزیں ہیں. خلاف عقل کا مطلب یہ ہے کہ ایک کام ایسا ہے کہ عقل کہتی ہے کہ یہ ممکن نہیں ہے، یہ غلط ہے. اور عقل سے بالا تر کا مطلب یہ ہوتا ہے کہ ایک آدمی کہتا ہے کہ میری اپروچ یہاں تک نہیں ہے، میرا دماغ کام کرنا چھوڑ رہا ہے، میں یہاں جا نہیں سکتا. تو شریعت ایسی بات تو کرتی ہے جو عقل سے بالا تر ہو، لیکن شریعت کبھی ایسی بات نہیں کرتی جو عقل کے خلاف ہو. سمجھ رہے ہیں بات کو؟ جو عقل کے بالکل اپوزٹ. کیونکہ اگر شریعت عقل کے خلاف بات کرے تو ہم نے شریعت کا برحق ہونا بھی تو عقل سے پہچانا ہے. اگر شریعت عقل کے خلاف بات کرے گی تو ہمیں پھر یہ پتا کیسے چلے گا کہ ہماری عقل نے کس وقت صحیح فیصلہ کیا اور کس وقت غلط فیصلہ. تو یہ عقل جو ہے نا، یہ انسان کے لیے حجت ہے، حجت. تبھی جو بے عقل لوگ ہیں، مجنون ہیں، دیوانے ہیں، وہ شریعت کے مکلف ہی نہیں ہیں، ایمان کے بھی مکلف نہیں ہیں وہ. کیونکہ عقل ہی نہیں ہے تو پہچانیں گے کیسے خدا کو، رسول کو، قرآن کو پہچانیں گے کیسے؟ تو اس لیے قرآن کے، حدیث کے سارے احکام کس کی طرف متوجہ ہوتے ہیں؟ ان لوگوں کی طرف جن میں عقل ہے. پاگل اور بچے ان کی طرف نہیں ہوتے. چھوٹے بچوں پہ نماز کہتے ہیں نا فرض نہیں ہے. کیوں فرض نہیں ہے بھائی؟ کیا انہیں معلوم نہیں ہے کہ اللہ ہے؟ اسکول میں پڑھا بھی دیا جاتا ہے کہ اللہ ہے، مگر یہ کہ وہ اتنے چھوٹے ہوتے ہیں کہ بس طوطے کی طرح رٹا ہوا ہوتا ہے کہ اللہ ہے. باقی یہ کہ ان کو یہ احساس ہو کہ کیوں ہے، کیسے ہے، اس کی دلیل کیا ہے، اس کے احکام کیا ہیں. جو اگر یہ بھی یقین ہو کہ اللہ ہے تو جو خدا ہوتا ہے، جو بادشاہ ہوتا ہے، اس کے حقوق کیا ہوتے ہیں، یہ سب چیزیں نہیں پتہ چل سکتی. لہذا بچہ جو ہے وہ چھوٹا بچہ، بالکل 7 سال سے کم عمر کا بچہ جو ہوتا ہے، وہ فقہا لکھتے ہیں کہ اس پہ کچھ بھی لازم نہیں ہے، کچھ بھی لازم نہیں ہے، نہ نماز نہ روزہ. نمازیوں کے آگے سے بھی گزرتے رہتے ہیں، نمازی ہی کو جگہ چھوڑ کے بدلنی پڑتی ہے اپنی کہ کہیں اور پڑھ لوں، یہ تو رکے گا نہیں. نماز پڑھتے ہیں تو آپ کو دیکھ دیکھ کے، پھر نماز کے دوران چلے بھی جاتے ہیں، حالانکہ پتہ ہے کہ کوئی نماز، جب تک کوئی نماز میں کھڑا ہوتا ہے سلام پھیرے بغیر نہیں جاتا. لیکن بچوں کی نماز نہیں ٹوٹتی. نماز میں کھڑے ہوں گے، हम जब छोटे बच्चे थे उस वक्त तो बहुत शरारतों का दौर था, बहुत शरारतों का। अब तो बच्चे बहुत तमीज से रहते हैं। हम जब छोटे बच्चे थे तो जब पीछे सफ में खड़े होते थे तो नमाज में एक दूसरे साथ बच्चे के पांव पे खड़े होके खड़े हो जाते थे, समझ रहे? रुकू में जा रहे हैं, उसके पांव पे पांव रख दिया, वो हिला ही नहीं सक रहा। फिर एक दौर से एक को धक्का लगाया, बच्चों की पूरी सफ नीचे, तो सारे हंस रहे होते थे। सारी शरारतें करते रहते, जब इमाम सलाम फेरने वाले होते तो पतली गली से निकल जाते कि भाई ये पकड़े जाएंगे। बच्चों को अगर मारा पीटा भी जाता है तरबियत के लिए, गुना सवाब नहीं है। तो अकल जो है ना, अकल ये सबसे पहली वो चीज है जिससे इंसान को मजहब की हकीकत का पता चलता है, ये दीन बरहक है या नहीं है, अल्लाह का वजूद है या नहीं। अब वही शरीयत अगर अकल के खिलाफ बात शुरू कर दे तो उस अकल के खिलाफ बात को अगर आप मान लें तो इसका मतलब क्या हुआ कि आपकी अकल कह रही है कि ये अकल के खिलाफ है लेकिन आप फिर भी मान रहे हैं, तो इसका मतलब आपकी अकल जो कह रही है कि गलत है तो ये अकल गलत कह रही है कि नहीं कह रही? तो हो सकता है इस अकल ने पहली दफा में भी गलती की हो मजहब को सही कहने में, तो इसलिए अकल ऐसी बड़ी बड़ी गलतियां नहीं करती। खिलाफ अकल क्या होता है और मावरा अल अकल क्या होता है, इसको मैं मिसाल से समझाता हूं। खिलाफ अकल ये होता है कि एक शख्स कहे दो और दो पांच होते हैं, बताओ दो और दो कितने होते हैं? चार। अगर कोई ये दावा करे या कोई शरीयत, कोई मजहब ये कहे कि दो और दो कितने होते हैं? पांच। अब आप ये कहें कि भाई चूंकि शरीयत ने कहा है, वक्त के नबी ने कहा है कि दो और दो पांच होते हैं, तो मुझे मानना पड़ेगा चाहे मेरी समझ में आए या ना आए। ऐसा नहीं है, बल्कि जिसने ये बात कही है वो वक्त का नबी है ही नहीं, वो झूठा दावा किया था। इससे उसका नबूवत का झूठा होना साबित हो जाएगा कि लोगों को उल्लू बना रहा है। लोगों को क्या बना रहा है? उल्लू। इसलिए कि आप हर तरह से जाविये घुमाएं, दो और दो को जमा करके देखें, कैलकुलेशन करके देखें, कंप्यूटर पे भी दो दो सेब आपने रखे अपने पास, उनको कैलकुलेट करके जितने तजर्बे करेंगे, फिर एक आप नहीं सारी दुनिया के लोग, आपने कहा हो सकता है मुझसे गलती हुई हो गिनने में, आप किसी और रियाजीदान के पास चले गए वो भी कहेगा भाई दो और दो कितने होते हैं? चार। सारी दुनिया में घूम फिर के आ गए, दो और दो चार ही होते हैं, तो आप ये कहेंगे कि इतने सारे लोग और खुद मेरी अकल गलत नहीं हो सकती, इस एक आदमी को गलत करार दे दो, ये ज्यादा दुरुस्त है। सच और झूठ को नापने का भी तो कोई मायार होता है कि नहीं होता? झूठ और सच्चे नबी को पहचानने का भी तो कोई मायार होता है। वो सबसे पहला मायार क्या है? अकल। अलबत्ता ये जरूर, हां पहली बात ये दिमागों में उठा बिठा लें कि कोई सच्चा नबी जो वाकई अल्लाह का नबी हो और कोई मजहब जो वाकई सच्चा दीन हो, वो अकल के खिलाफ कभी बात नहीं करेगा, क्योंकि अकल के खिलाफ बात करना खुद उस बात करने वालों वाले के गलत होने की अलामत है। समझ रहे बात को? अलबत्ता ऐसी बास चीजें अकल के खिलाफ नहीं होती, अकल से बालातर होती हैं। मा वरा उल अकल, उर्दू में मा वरा उल अकल कहा जाता है लेकिन असल लफ्ज है मा वरा अल अकल, मा वराए अकल, अकल से बालातर, आपकी पहुंच नहीं है वहां तक। ऐसी बातें शरीयत करती है, बल्कि शरीयत आई ऐसी बातों के लिए जहां तक हमारी पहुंच नहीं है। इसकी मिसाल एक पुराने जमाने का आदमी यहां आ जाए, बल्कि यहां नहीं साउथ अफ्रीका के जंगल में आपकी मुलाकात हुई एक बहुत पुराने जमाने के आदमी से, इत्तेफाक से कि हजार साल पहले का है, उसको जिंदगी मिल गई, दोबारा जिंदा हो गया, उसने हजार साल बल्कि 4000 साल पुराना जमाना देखा है। तो साउथ अफ्रीका के जंगल में आपकी उससे मुलाकात हो गई, अल्लाह ना करे लेकिन एक फर्जी बात है, फर्ज तो कुछ भी किया जा सकता है। अब वो आपसे इस सदी के हाल अहवाल पूछ रहा है कि भाई आप रहते कहां हैं? आपने कहा कि मैं हिंदुस्तान, हिंद ये तो पाकिस्तान और हिंदुस्तान एक ही था ना, हिंद कहा जाता था इस सरजमीन को। ये याद रखें, ये जो ہند کا ذکر احادیث میں ہے نا, ہندوستان یا ہند کا, اس میں پاکستان بھی داخل ہے, بلکہ پاکستان اس میں پہلے ہے, ہندوستان بعد میں, کیونکہ اسلام ادھر سے ادھر گیا ہے, ادھر سے ادھر نہیں آیا, سندھ کے راستے سے آیا نا اسلام, محمد ابن قاسم ادھر سے ادھر گئے ہیں. تو ہند جب فتح ہوا ہے تو سندھ کے راستے سے ہوا ہے, ملتان, یہ تبھی زیادہ بڑی بڑی ریاستیں تھیں مسلمان کی, بہاولپور, ملتان, یہ سارے ادھر سے پھر ادھر تک گئے ہندوستان تک. تو آپ سے وہ پوچھ رہے کہ جی کہاں سے آئے ہیں, آپ نے کہا میں ہند سے آیا ہوں, ہند. وہ کہے کب چلے تھے, آپ کہیں کل. کہہ گئے ممکن ہی نہیں ہے بھائی, کیونکہ ہند کو تو اس زمانے میں بھی تھا نا, سلیمان علیہ السلام کا واقعہ سنا نا, وہ جو ایک جن آ گیا تھا, وہ پھر لمبی بات ادھر ادھر ہو جائے گی, میں چھوڑ دیتا ہوں اس واقعے کو. تو ہند تو بہت پرانا ہے, ہندوستان بہت پرانی آبادی ہے, بہت پرانا ملک ہے. وہ ساؤتھ افریقہ والا کہہ رہا ہے ہند سے یہاں پہنچ کے اگر آپ تیز رفتار گھوڑے پہ بھی آئیں تو بھی کم از کم مہینہ دو مہینہ تو کہیں نہیں گئے, اور ہوا اگر آپ کے لیے بالفرض مسخر ہو جائے جیسے سلیمان علیہ السلام کے لیے ہوئی تھی تو بھی 10-15 دن تو کہیں نہیں گئے. یا چلو سلیمان علیہ السلام کے لیے ہوا مسخر ہوئی, آپ کے لیے بھی ہو گئی ہوگی, لیکن آپ کہہ رہے نہیں ہوا مسخر نہیں ہوئی میرے لیے, میرا کوئی معجزہ یا کرامت ہے ہی نہیں, میں تو اسباب اختیار کر کے آیا ہوں. وہ کہے بھائی یہ کیسے ممکن ہے, آپ کہیں کہ ایسا ہے. اچھا وہ کہے بھائی سلیمان علیہ السلام کا تخت تو نہیں مل گیا تھا کہیں, آپ کہیں نہیں تخت بھی نہیں ملا مجھے, پھر کیسے آئے. بھائی میں ایسے آیا کہ میں وہاں گیا, ایک گول پہیے والی گاڑی تھی اس میں بیٹھا, وہ زوم کر کے بھاگی ہے. تو وہ فوراً پوچھے گا اس کے آگے گھوڑا باندھا ہوا تھا گدا باندھا ہوا تھا, کچھ بھی نہیں باندھا ہوا تھا, ایک بٹن تھا اس پہ پیر رکھا ہے, بھاگتی چلی گئی. وہ کہے گا یہ بات ساڈی عقل اچ آئے گی, نہیں بھائی یہ نہیں آتی ایسے, یہ خود سے ہی کیسے چل رہی ہے, کوئی دھکا لگانے والا بھی نہیں ہے, اور ذرا سا پاؤں رکھو بھاگتی چلی آ رہی ہے. چلو پھر بھی بھاگی تو زمین پہ کتنا بھاگ لے گی, 2 گھنٹے میں تھوڑی پہنچائے گی آپ کو یہاں. آپ اس سے کہتے ہیں ابھی سنو تو صحیح, آگے مزید بھی چھوڑنی ہے سنو. پھر میں وہاں گیا, ایک لوہے کی مشین تھی جس کے 2 پر تھے, ایک بندہ آگے بیٹھا ہوا تھا اڑانے کے لیے, باقی سب ہم پیچھے بیٹھے. وہ مشین اڑی اور اتنا تیز کہ ہوا میں اڑ گئی, او ادھر سے سمندر بھی آیا, کراس کیا, سارے اسپیڈ بریکر سگنل مگنل توڑتی ہوئی دھڑام سے ساؤتھ افریقہ کے اسٹیشن پہ آ کے نیچے. کہے گا پہلی بات اڑی کیسی ہوا میں, وہ اس کے پر رہے تو کیا وہ اس نے پرندوں کی طرح پر ہلائے, کہ جاندار چیز تھی. ہم نے تو آج تک کبھی ایسا کوا آسمان میں نہیں دیکھا جس کے پیٹ میں بیٹھ کے لوگ اتنے سارے آ جائیں. پھر جب اتنا ویٹ تھا اس کے اندر, سینکڑوں لوگ بیٹھے تھے, نیچے گری کیوں نہیں. پھر جب اس کو اترنا تھا, بریک لگی تو دھڑام سے نیچے کیوں نہیں, اتنے آرام سے نیچے کیوں. تو یہ ساری باتوں کو وہ ماننے سے انکار کرے گا. وجہ کیا ہے, وہ ایسے زمانے کا آدمی ہے کہ اس زمانے میں اس قسم کی چیزیں عقل سے بالاتر, اس نے اس کے قریب قریب کوئی چیز دیکھی نہیں ہے. ہم کیوں مان لیتے ہیں کہ ہم نے اس سے نیچے کی چیزیں بچپن سے دیکھی ہیں, جب بچے تھے تو گھر سے باہر نکلے تو ہم نے ٹرک جاتے ہوئے دیکھا, ہمیں اندازہ ہوا کہ اتنی اسپیڈ سے سفر ممکن ہے, رکشہ دیکھا, پھر ہم نے ٹیکسی دیکھی, پھر ایک دن اسٹیشن پہ ریل گاڑی دیکھی, پھر ہم نے اور چیزیں دیکھی, تو ہمیں یقین آ جاتا ہے بھائی جب اتنی ہو سکتی ہے تو ہوائی جہاز بھی ہو سکتا ہے. ہماری عقل سے یہ چیزیں بالا تر نہیں ہیں, لیکن ایک پرانے زمانے کا آدمی آ جائے تو بھائی اس کی عقل نہیں مانے گی, وہ کہے گا آپ جھوٹ بول رہے ہو. وہ آپ کو کیا کہے گا, جھوٹ بول رہے ہو. بلکہ وہ مثال دے گا کہ ہمارے دور میں بھی بعض لوگ جھوٹ بولا کرتے تھے, تو اس کا مطلب ہے اس زمانے میں بھی ایسے لوگ موجود ہیں. تو آپ اب اسے اپنا سچا ثابت کرنے کے لیے اسے لاؤ گے شہر میں اور بولو, لوگوں سے پوچھو کہ میں کیسے آ جاؤں, ساری دنیا گواہی دے رہی ہے. پھر ایک دن جہاز آسمان میں چلتا ہوا جا رہا ہوگا, اسے دکھاؤ گے, وہ دیکھو. بچپن میں بتاتے ہیں نا مائیں بچوں کو, وہ دیکھو ہوائی جہاز آ رہا ہے, بجاتا ہوا اپنا ساز آ رہا ہے, پتہ نہیں اس قسم کی پرانے زمانے کی نظمیں. آج کل تو بچے والدین لوریاں ووریاں سناتے ہی نہیں بچوں کو, آج کل بچوں کو کمپیوٹر بیٹھائیں ویڈیو گیم لگا دیں, خود ہی وہ ساری چیزیں سیکھ جائے گا اس سے, شرارتیں. پہلے زمانے میں مائیں لوریاں سنائے کرتی تھیں, بچے لوری سن سن کے سوتے تھے. تو خیر یہ اب اس کو یقین آئے گا کہ نہیں آئے گا. لیکن اگر آپ اسے کہیں کہ ہمارے دور میں دو اور دو پانچ ہوتے ہیں, تمہارے دور میں چار ہوتے تھے نا, ہمارے دور میں دو سیب کو دو سیب کے ساتھ پلس کیا جائے تو جواب پانچ سیب آئے گا. آپ ساری دنیا کے فلسفر جمع کر لیں وہ یہ بات ماننے کے لیے تیار نہیں ہوگا. اگر اس میں عقل ہوگی وہ کہے گا بھائی دو کا تو مطلب ہی یہی ہے کہ دو اور دو ٹوٹل کتنے ہیں, چار, پانچ نہیں ہو سکتے. سمجھ میں آ رہی ہے بات؟ کیونکہ دو اور دو کا ہونے کا سائنسی ترقی سے کوئی تعلق نہیں ہے, یا اس کے لیے تعلیم ہونا یا نہ ہونے سے کوئی تعلق نہیں ہے, بلکہ یہ چیز ہر دیہاتی ہر پاگل کی عقل کے اندر آتی ہے یہ چیز. تبھی دیکھو بالکل دیسی لوگ ہوتے ہیں لیکن وہ کیسا مال کا حساب کتاب کر رہے ہوتے ہیں. آپ جا کے پیاز والے سے ٹماٹر والے سے لو, پیاز لو ٹماٹر لو, بولو ایک کلو پیاز کتنے کا ہے, رہی 40 روپے کلو ہے. اسے پتا ہوتا ہے دو کلو کتنے کا پڑے گا, 80 روپے کا. یہ عقل کے تحت ہے. اب آپ کہو نہیں میں چونکہ زیادہ بڑا سائنسدان ہوں, میں انجینئر ہوں, ایک کلو اگر 40 روپے کا ہے نا تو دو کلو 50 روپے کا پڑے گا. آپ ساری دنیا کے بھی سائنسدان لے آؤ, وہ سبزی والا آپ کی بات ماننے کے لیے تیار نہیں ہوگا. وہ کہے گا جاؤ بے وقوف کسی اور کو بناؤ, جب ایک 40 روپے کلو ہے ایک کلو تو دو کلو 80 ہی کے ہوں گے, اس سے کم کے نہیں ہو سکتے. یہ عقل کے تحت ہے. بات سمجھ میں آ رہی ہے کہ نہیں آ رہی؟ تو شریعت کی جو باتیں ہیں وہ عقل سے, بہت سی باتیں عقل سے بالا تر ہوتی ہیں. تو جب بھی وہ بات جو عقل سے, جیسے قبر کا عذاب ہے نا, کہ عذاب قبر ہوتا ہے, اب یہ عقل کے خلاف اس وقت ہوتا ہے جب یہ دعویٰ کیا جاتا ہے کہ اسی زندگی میں ہوتا ہے, تو اس زندگی کو تو ہم دیکھ رہے ہیں کہ نہیں ہوتا. تو قرآن کا دعویٰ کیا ہے کہ مرنے کے بعد روح کی ایک زندگی ہوتی ہے, روح کی, روح کی, وہ روح پہ حالات گزرتے ہیں, اور ہم نے مر کے دیکھا نہیں ہے, یہ مشاہدہ نہیں ہے ہمارا, ہمیں نہیں پتا مرنے کے بعد کیا ہوتا ہے. تو موت کے بعد کی زندگی انسان کی کیسی ہوتی ہے, یہ چیز انسان کی عقل سے بالا تر ہے. اپروچ جو کہتا ہے نا, پہنچ, ہماری پہنچ سے اونچی ہے, فیصلہ نہیں کر سکتے ہم, مرے نہیں ہیں. اس کی مثال ایسے ہے جیسے آپ جب سوتے ہیں آپ کو خواب آتا ہے, خواب میں کبھی آپ امریکہ گھوم رہے ہیں, کبھی پشاور جا رہے ہیں, کبھی کوئٹہ کی سیر کر رہے ہیں, کبھی کوئی اچھی چیز دیکھ رہے ہیں, کبھی غم کی چیز دیکھ رہے ہیں, آپ یہی سمجھتے ہیں کہ بالکل صحیح ہو رہا ہے. ملاقات ہوتی ہے, اچانک کوئی آ کے اٹھاتا ہے, پھران یہ کیا ہو گیا بھائی. اب چونکہ ہم سب خواب دیکھ رہے ہیں, دیکھتے ہیں, جو زندگی میں کبھی سویا نہ ہو, کسی کو کبھی نیند نہ آتی ہو, ایک مثال دے رہا ہوں, کبھی زندگی میں سویا ہی نہیں, آپ اس کو سمجھائیں کہ جب ہم سوتے ہیں تو ایسی ایسی چیزیں ہمیں نظر آتی ہیں, تو کہے گا یہ بھی ممکن ہی نہیں ہے, نظر تو آ ہی نہیں سکتی, آنکھیں بند ہیں تو نظر کہاں سے آئیں گی. سونے میں سب سے پہلے کیا ہوتا ہے, انسان کی آنکھ بند ہوتی ہے, اور وہ کہے گا آپ کی تو ویسے ہی نظر کمزور ہے, آپ تو چشمہ لگائے بغیر سو جاتے ہیں, آپ کو تو ویسے ہی نظر نہیں آنا چاہیے, آپ تو جب جاگ رہے ہوتے ہیں آپ کو کچھ نظر نہیں آتا, تو سوتے میں کہاں سے نظر آ جاتا ہے آپ بھائی. نہیں آ رہی تو بیان ختم کر کے چلا جاتا ہوں بھائی. جو آدمی کبھی سویا نہ ہو اس کو آپ سمجھائیں کہ بھائی جب ہم سوتے ہیں نا تو عجیب عجیب چیزیں دیکھ رہے ہوتے ہیں, اور ایسا دیکھتے ہیں کہ جاگتے میں بھی ایسی نہیں دیکھتے. ہم یہی سمجھتے ہیں کہ بالکل ایسے, بالکل ہاتھ لگاؤ تو پتا چلتا ہے کوئی چیز ہے, سوتے میں کھاؤ تو پتا چلتا ہے کھا رہا ہوں, کوئی تھپڑ مارے تو سوتے میں بھی بہت زور سے لگتا ہے. وہ کیا کہے گا بھائی کیسے لگ رہا ہے, کیسے دیکھ رہا ہے, منہ بھی بند کھا کیسے رہا ہے, آنکھیں بھی بند نظر کیسے آ رہا ہے, سن رہا کیسے ہے, میں تو بات کر رہا ہوں تو سن نہیں رہا ہے, سن رہا ہوتا تو اٹھ کے جواب نہیں دیتا. سوتے ہوئے آدمی کے سامنے آپ اچھی خبر بتائیں بری خبر بتائیں اس کی صحت پہ کوئی فرق نہیں پڑتا. اب وہ اٹھ کے کہتا ہے میں تو بہت کچھ سن کے آیا ہوں خواب میں, تو آپ کہیں گے تو ادھر کی بات تو سن نہیں رہا تھا, اندر کی پتہ نہیں کہاں سے سن رہا تھا تو. تو جو آدمی کبھی سویا نہ ہو اسے خواب کی حقیقت سمجھانا اس کی عقل سے بالا تر, عقل کے خلاف نہیں ہے, خلاف عقل نہیں ہے, بالا تر ہے, عقل سے بالا تر ہے. اسے کہا جائے گا بھائی یا تو بتانے والوں کے بارے میں تحقیق کر لو کہ یہ جھوٹے ہیں یا سچے, اگر ان کا سچا ہونا ثابت ہو جائے تو ان کی بات کو تمہیں ماننا پڑے گا, کیونکہ مر کے انہوں نے دیکھا ہے, تم نے سو کے انہوں نے دیکھا ہے, تم نے نہیں دیکھا. یا پھر سو کے دیکھ لو تمہیں بھی خواب نظر آ جائے گا. تو اسی طرح اللہ اس کے رسول نے ہمیں بتایا کہ مرنے کے بعد انسان کی جسم پر موت آتی ہے, روح پر موت نہیں آتی, بلکہ روح جو ہے نا جسم سے خارج ہو جاتی ہے, لطیف جسم بن جاتا ہے, احساسات بڑھ جاتے ہیں, لیکن وہ اس جہاں کے نہیں ہوتے بلکہ وہ عالم برزخ کے. جیسے سوتے ہوئے آدمی پر جو حالات گزرتے ہیں وہ عالم خواب کے ہوتے ہیں, اس عالم کے نہیں ہوتے. یہاں سے کنیکشن سوتے ہوئے آدمی کا ختم, تو مرنے والے آدمی کا اس دنیا سے کنیکشن ختم. اب اسے کوئی فکر نہیں ہوتی میری بچیوں کی شادی ہو یا نہ ہو, میرے بچے کی اچھی جاب مل جائے یا نہ مل جائے, وہ ایک الگ جہان میں پہنچ گیا ہے. وہاں کی تکلیفیں, وہاں کی راحتوں کا اس کو احساس ہوتا ہے. یہ ہمیں کس نے بتایا؟ اللہ اس کے رسول نے. اب کوئی شخص یہ کہے کہ میری عقل میں, میں کہتا ہوں یہ عقل کے خلاف ہے, تو ہم کہیں گے عقل کے خلاف نہیں ہے بھائی, یہ کہو آپ کی عقل سے بالاتر. اور جو چیزیں آپ کی عقل سے بالاتر ہیں, بتانے والا اگر اس کا سچا ہونا ثابت ہو جائے تو آپ کو ماننی پڑے گی, بتانے والے کا سچا ہونا ثابت نہیں ہو رہا تو انکار کر دو. ہر بات جو عقل سے بالاتر ہو یقین تھوڑی ہے, ضروری تھوڑی ہے آپ اس پر ایمان لے کر آئیں. بتانے والے کو دیکھا جاتا ہے کہ یہ چھوڑو تو نہیں ہے کہیں, یہ جھوٹا تو نہیں ہے, یہ پاگل تو نہیں ہے. تو جب نبی صلی اللہ علیہ وسلم یہ باتیں بتاتے تھے کہ موت کے بعد حساب و کتاب ہے, پھر مرنے کے بعد دوبارہ سے اسی جسم کو زندگی بھی ملے گی. برزخ کی زندگی تو روح کی ہوتی ہے نا, جس کا جسم سے ضعیف سا تعلق ہوتا ہے, مگر جو قیامت کے دن زندگی ملے گی اس میں تو پوری باڈی کو دوبارہ بنایا جائے گا, روح کو جسم میں لوٹایا جائے گا. ایسے جیسے آج ہم بیٹھے ہیں بالکل اسی طرح اللہ کے سامنے جا کے بیٹھ جائیں گے. تو یہ بات بھی عقل کے خلاف نہیں ہے بلکہ عقل سے بالاتر. بلکہ حقیقت تو یہ ہے کہ غور کرو تو یہ عقل سے بالاتر بھی نہیں ہے. کیوں؟ اس لیے کہ اس دیہاتی نے جہاز کا انکار کیوں کیا؟ اس نے کبھی سائنسدان دیکھے نہیں تھے, اس نے کبھی ایسی ایجادات دیکھی نہیں تھی. اور آج اگر کوئی کافر موت کے بعد کی زندگی کا انکار کرتا ہے جبکہ اللہ کی قدرت اور کمالات کے نمونے صبح و شام اپنی آنکھوں سے دیکھ رہا ہے, تو اس کے لیے تو یہ چیز عقل سے بالاتر بھی نہیں ہے. سمجھ میں آ رہی ہے بات؟ اللہ تبھی تو بتاتے ہیں کہ تم کیسے کہتے ہو کہ موت کے بعد زندگی نہیں ہے, میں نے پانی کے قطرے سے تمہیں بنایا, یہ عقل سے بالاتر ہے یا نہیں ہے؟ لیکن میں نے بنا کے دکھا دیا, اس میں آنکھ ناک کان دل دماغ جگر بنا کے دکھا دیے. پھر تم جب دنیا میں آئے ماں کی چھاتیوں میں دودھ پیدا کر دیا, عقل سے بالاتر ہے یا نہیں ہے؟ لیکن میں نے کر کے دکھایا. پھر میں نے آسمان سے بارشیں برسائیں, اور بارش کے برسنے سے پانی کیا گیا ہے زمین کے اندر, اور زمین میں طرح طرح کے کھیت لہلانے لگے. انظروا الى ثمره اذا اثمر, فرمائے اس انار کو دیکھو, انار کو, انار کا اللہ نے الگ سے ذکر کیا کہ اس کے پھلنے کو دیکھو جب یہ پھل دیتا ہے. کیا مطلب؟ اس کے رنگ کو دیکھو, زمین کو دیکھو, نہ رنگ ہے انار کا نہ وہ دانے ہیں. کیا عجیب بات ہے, گوبر مٹی کے ملاپ سے پودا اور درخت بنتا ہے, اور اس میں خوشنما سرخ رنگ کے انار, اس کے اندر بیج, اور بیج ایک تہ بتہ ترتیب سے جڑے ہوئے, اور ان میں پارٹیشن کے لیے درمیان میں پرتیں لگی ہوئی ہوتی ہیں, اور ایسا پھولتا پھولتا جب پکتا ہے تو ایسے پھٹتا ہے اور رس اس میں سے گرتا ہے. ایسا لگتا ہے, کسی نے بڑی اچھی تعبیر دی, جیسے خوشی سے مسکرا رہا ہے آم, انار جو ہے, جب اس کی یہ حالت ہوتی ہے. اور اس کا ذائقہ کتنا بہترین, اس میں کیسی وٹامنز, اس میں کیلوریز, اس میں صحت کے فائدے. پیدا کس سے کیا؟ گوبر مٹی سے. لیکن یہ چیزیں چونکہ انسان کی بقا کے لیے ضروری تھیں لہذا اس نے پیدا کر دی. اب جس نے کبھی انار نہ دیکھا ہو, جس نے کبھی پودا نہ دیکھا ہو, اور کبھی زمین سے فصلیں اگتی بھی نہ دیکھی ہو, اس کے سامنے انار لا کے رکھیں, وہ کہے گا بھائی یہ کس کمپنی نے بنایا ہے؟ کہے گا نہیں کہے گا؟ اسے کہو کہ یہ گوبر اور مٹی میں پانی ڈلا تھا اور ایک شاخ لگی تھی, اس سے یہ یوں پیدا. اس نے کبھی درخت دیکھا ہی نہ ہو زندگی میں, اور ایسے مٹی گوبر کے ملاپ میں بارش کا پانی آیا ہے اور اس سے یہ یوں پیدا ہو گیا, تو وہ کہے گا یہ ساڈی عقل اچ نہیں, یہ ناممکن ہے, جھوٹ بول رہے ہو. یہ کسی انسان نے بیٹھ کے نا باقاعدہ کوئی سرخ رنگ زردے کا رنگ لے کے اور کہیں سے پلاسٹک لے کے کچھ لے کے اس میں گھسایا ہے, ورنہ زمین کو اتنی عقل کہاں سے ہو گئی کہ وہ ایسے پہلے پودا اگائے پھر شاخیں پھر اس میں پتے پھر اس میں پھول پھر پھول اس لیے کہ تاکہ اس پہ پرندے تتلیاں آ کے بیٹھیں اور پھولوں کا آپس میں ملاپ ہو. پھول کیوں پھول بنایا جاتا ہے؟ اس لیے کہ پھول کو دیکھ کے کیڑے مکوڑے اس پھول کی خوشبو اور رنگت کی وجہ سے متوجہ ہوتے ہیں. تو یہ انار کو کیسے پتا چل گیا پہلے سے کہ میں پھول پیدا کروں گا تو یہ کیڑے مکوڑے آئیں گے اور نر مادہ کا ملاپ کریں گے یہ اور اس سے پھل پیدا ہوگا. یہ زمین کو گوبر کو کیسے پتا چل گیا پہلے سے؟ بھائی گوبر مٹی اور پانی آپس میں مل کے ایسی سازش کر رہے ہیں یا ایسی پلاننگ کر رہے ہیں کہ ہم نے اس ترتیب سے آپس میں ملاقات کرنی ہے کہ پہلے ہم تنا پیدا کریں گے پھر ہم پتے پیدا کریں گے پھر اس کے بعد ہم کیڑے مکوڑوں کو متوجہ کرنے کے لیے پھول پیدا کریں گے تاکہ وہ خوشنما رنگ کو دیکھ کر آئیں اور پھر اس سے ملاپ ہو. اس سازش کے بعد کیا ہوگا یا اس پلاننگ کے بعد کیا ہوگا؟ انار پیدا ہو جائے گا. تو یہ گوبر مٹی کو پہلے سے پتا تھا بولو بھائی یا اس شاخ کو پتا تھا؟ تو جس آدمی نے کبھی درخت دیکھا ہی نہ ہو کبھی پودا دیکھا ہی نہ ہو اس کو آپ آم دکھائیں کھجور دکھائیں انار دکھائیں کیلے دکھائیں وہ کہے گا یہ زمین اور گوبر مٹی اس کے ملاپ سے تو یہ چیز پیدا ہو ہی نہیں سکتی. گوبر مٹی سے تو اینٹیں بن سکتی ہیں اور گارے بن سکتے ہیں یہ چیز نہیں, یہ اتنی مزے کی لذیذ کھانے کی چیز نہیں بن سکتی, ناممکن ہے. یہ گوبر مٹی سے نہیں بنا. تو وہ آدمی انکار کرے تو بات سمجھ میں آتی ہے, لیکن جو صبح و شام دیکھ رہا ہے کہ بن رہا ہے یہ ساری چیزیں اللہ اپنی طاقت اور قدرت سے بنا رہے ہیں, سیب پیدا کر رہے ہیں, انار پیدا کر رہے ہیں, مٹی سے انگور پیدا کر رہے ہیں. تو جب اللہ دعویٰ کریں کہ اسی مٹی سے تمہیں دوبارہ پیدا کر لوں گا اور فرمایا کہ پہلی مرتبہ پیدا کرنا مشکل ہوتا ہے, دوسری بار کسی چیز کو بنانا مشکل نہیں ہوتا. دنیا کا اصول ہے پہلی تبھی جو موجد ہوتا ہے نا موجد اس کو نوبل پرائز ملتا ہے, بعد میں جو نقل مارنے والے ہیں نا ان کو تھوڑی ملتا ہے. ایڈیسن وہ کیا تھا, ایڈیسن تھا نا جس نے بلب ایجاد کیا تھا اس کو پرائز ملا ہے اور اس کے نام لیا جاتا ہے, باقی ٹیوب لائٹ ایجاد کرنے والے کو کچھ بھی نہیں ملا. سیور آ گئے اس سے بھی اچھی اچھی چیزیں آ گئیں اور اس سے بجلی کم کھینچتی ہیں اور روشنی زیادہ دیتی ہیں, مگر یہ ساری ترقی کس کے کھاتے میں ڈالی گئی ہے؟ ایڈیسن. پہلی دفعہ اس نے, یہ تو سب اس کو ریپیئر کر رہے ہیں اس میں تھوڑی تھوڑی تبدیلیاں کر کر کے یہاں تک. جس نے موٹر کار انجن ایجاد کیا تھا نا وہ تھا بڑا سائنسدان. باقی انجن کو مختلف شکلیں دینا یہ ریپیئر کرنا یہ تو کوئی ایسی بات نہیں ہے. تو اللہ فرماتے ہیں کہ پہلی دفعہ ہم نے بنایا تم کچھ بھی نہیں تھے, اب تمہارے اجزاء زمین میں تحلیل ہو جائیں ان کو اکٹھا کر کے ریپیئر کرنا یہ تو اور زیادہ آسان ہے. اللہ کے لیے تو کوئی چیز آسان مشکل نہیں ہے, ہمیں سمجھانے کے لیے بتا رہے ہیں کہ یہ تو اور آسان ہے. تو موت کے بعد کی زندگی اور قبر میں عذاب و ثواب ہونا یہ حقیقت میں دیکھا جائے تو ماوراء العقل بھی نہیں ہے, کیونکہ جس جو ذات یہ دعویٰ کر رہی ہے اللہ کی ذات اس اللہ کے کارنامے ہم اپنی آنکھوں سے دیکھ چکے ہیں. جیسے ہم سائنسدانوں کے کارنامے دیکھ چکے ہیں نا کہ ایسا موبائل یہاں سے بات کرو تو فوراً ادھر امریکہ بات ہو جاتی ہے, اور لائیو میچ دیکھ رہے ہیں ٹیلی ویژن پہ تو اگر کوئی کمپنی جیسے آ گیا, کچھ وقت پہلے لوگ یہ کہتے تھے بھائی ایسا موبائل آنے والا ہے جس میں آپ جب کسی سے بات کریں گے نا تو اس کی تصویر بھی آ رہی ہوگی براہ راست. لوگ کہتے ہیں یہ تو عجیب ترقی کا دور ہوگا, تو بہت کوئی بہت ہی خوش قسمت ترین لوگ ہوں گے جو اس زمانے میں ہوں گے. ادھر سے امریکہ میں اپنے ابا سے بات کریں اور ابا نظر بھی آ رہے ہیں, ابا کو یہ صاحب بیٹا نظر آ رہا ہے, دوست کو دوست نظر آ رہا ہے, میاں بیوی ایک دوسرے سے بات کر رہے ہیں اور ایک دوسرے کو دیکھ رہے ہیں, ماں سے بات ہو رہی ہے, امریکہ میں ساؤتھ افریقہ کے جنگلوں میں سمندروں میں باتیں ہو رہی ہیں, نظر آ رہے ہیں ایک دوسرے کو. جب اس قسم کے شوشے چھوٹے تھے تو کسی نے یہ نہیں کہا کہ یہ ممکن نہیں ہے, سب نے کہا بھائی جہاں اتنی ترقی ہو گئی ہے تو یہ بھی ہو سکتی ہے, کیونکہ جو لوگ ایجاد کرنے والے ہیں وہ ایسے صاحب کمال ہیں کہ انہوں نے اس سے نیچے کی جو چیزیں ایجاد کی وہی جب اتنی عجیب عجیب ہیں تو اس سے اوپر کی بھی. لہذا اب اگر کوئی سائنسدان کوئی دعویٰ کرے نا کہ یہ بھی ہو سکتا ہے بہت ہی عجیب چیز, لوگ کہیں گے ہاں ہو سکتا ہے. تو میرے بھائی مخلوق کی طاقت اور مخلوق کے کمالات پر تو اتنا ایمان ہے کہ مخلوق جو سائنسدان ہیں جو کمزور جو موجد بھی نہیں ہے نقل ناقل ہے ناقل. سائنس کسی چیز کو ایجاد نہیں کرتی, یاد رکھو سائنس یا تو اللہ کی بنائی ہوئی تخلیق کی نقل مارتی ہے یا کسی شے پر مطلع ہوتی ہے, قدرت کے کسی راز پر مطلع ہو جاتی ہے. مطلع ہونا کیا ہوتا ہے؟ مشکل لفظ ہے ذرا. مطلع انگلش میں کیا کہتے ہیں بھائی مطلع کو؟ ایک دم اویئرنیس ہو جاتی ہے اس کو, آپ یوں کہہ لیں. ہوتا کیا ہے, میں آپ کو ایک بات بتاؤں کہ سائنسدان یہ جو موبائل ہے نا, یہ ایجاد نہیں ہے, یہ ایجاد نہیں ہے کہ یہاں سے ہم امریکہ جب کسی سے بات کرتے ہیں تو سائنسدانوں نے کوئی مشین ایجاد کر لی, ایجاد نہیں ہے یہ. بلکہ کمال جو ہے نا, یہ کمال موبائل کا نہیں ہے, کمال ان ریڈیائی لہروں کا ہے جو آپ کی بات سیکنڈ کے آدھے سیکنڈ کے اندر یہاں سے امریکہ پہنچا دیتی ہیں. یہ ریڈیائی لہریں سائنسدانوں نے ایجاد نہیں کی, یہ پہلے سے اس کائنات میں موجود ہیں. اس کو قابو پا لیا ہے, کنٹرول میں لے لیا ان لہروں سے. جیسے ایک جنگل میں شیر پہلے سے موجود ہے جو بڑا طاقتور چیر پھاڑ کرنے والا, کتے پہلے سے موجود ہیں دنیا میں بڑے پاورفل چیر پھاڑ کرنے والے, آپ اس کتے کو کسی طرح سدھا کے اپنے قابو میں کر لیتے ہو تاکہ یہ بے لگام نہ ہو, میں جو آرڈر دوں یہ وہ کام کرے, میری مرضی سے شکار کرے, خود سے نہ کرے. یہ کچھ کتے آوارہ ہوتے ہیں بے لگام, کچھ کیا ہوتے ہیں, انسان نے دیکھا کہ بھائی ان کو لگام دی جا سکتی ہے. سمجھ میں نہیں آ رہی بات. یہ جو آج لائیو میچز دیکھتے ہیں لوگ, لائیو پروگرام دیکھتے ہیں, کہتے ہیں ڈائریکٹ امریکہ سے یہاں براہ راست اوباما کی تقریر سنی جا رہی ہے, براہ راست اوباما نظر بھی آ رہا ہے. سائنسدانوں کا کمال ہے یہ. یہ سائنس کا کمال نہیں ہے, ان لہروں کا کمال ہے جو سیکنڈوں کے اندر اس کی تصویر اور اس کی آواز یہاں پہنچا دیتی ہیں. اور یہ تصویر یہاں پہنچانے کا جو عمل ہے, یہ کوئی ہوائی جہاز یا کوئی گدا یا کوئی سواری نہیں کر رہی, یہ وہ لہریں کر رہی ہیں جو سائنس نے ایجاد نہیں کی, بلکہ یہ لہریں اس زمین میں پہلے سے موجود ہیں. سمجھ میں نہیں آ رہی بات. سائنس اس لہر پر مطلع ہو گئی ہے, ان ریز پر مطلع ہو گئے ہیں, جھانک لیا انہوں نے, دیکھ لیا بھائی یہ بھی ہے. اور کمال کی بات یہ کہ سائنسدان میں جو 99% ایجادات ہیں نا, جو جس کو میں مطلع ہونا کہہ رہا ہوں, ایجاد نہیں, ایجاد تو کہتے ہیں کسی شے کا وجود نہ ہو اس کو وجود میں لانا, یہ نہیں ہوا ہے. کوئی چیز موجود ہی نہیں تھی اس کو ایجاد کر لیا, یہ نہیں ہوا ہے. موجود تھی, دیکھ لیا, مطلع ہو گئے, یہ ہوا ہے. بجلی پہلے سے موجود تھی, ایڈیسن نے تجربے کر کے اندازہ ہوا کہ بھائی یہ بجلی جو ہے نا, یہ بجلی تو پہلے سے موجود ہے اس کائنات میں, بادلوں میں بجلی نہیں کڑکتی, دیکھا نہیں, یہ تو کرنٹ ہے نا, یہ اتنا زیادہ کرنٹ ہے, اگر یہ تھوڑا سا لگ جائے نا, اللہ نہ کرے, تو کئی ایسی والے سب سے پہلے ہلاک ہو جائیں گے. حالانکہ ان کو تو کرنٹ لگتا ہی نہیں ہے نا, سارے محلے پڑوس والوں کو لگ رہے ہوتے ہیں کرنٹ. خیر, تو مطلع ہوتے ہیں سائنسدان. اس کی میں ایک مثال دے رہا تھا کہ دماغ سے ہی نکل گئی, کہ ایسی پتہ نہیں کہاں سے غصہ آ جاتا ہے نا, کہ ایسی کہتا ہے ابھی بھی لائٹ نہیں ہے دیکھو. تو یہ جو لہریں ہیں نا, لہریں یہ پہلے سے موجود ہیں اس کائنات میں. سائنسدان, ہاں ایڈیسن کی مثال دے رہا تھا میں, کہ بلب جب ایجاد کیا ہے نا اس نے, تو اس نے دیکھا کہ بھئی یہ روشنی, یہ جو بجلی ہے نا, بجلی یہ ہوتی کیا ہے, جھانک کے دیکھا تو پتا چلا جی الیکٹرونوں کی حرکت جب ہوتی ہے تو اس سے پلس مائنس چارج پیدا ہوتا ہے. ایٹم کو جب توڑا نا سائنسدانوں نے, نیوکلیس, الیکٹران, پروٹون دریافت ہوئے, تو یہ ایجاد نہیں کیے, یہ موجود تھے, دیکھ لیے, توڑ کے دیکھا اندر نکلتا کیا ہے, تو اندر ایک عجیب ان کو قدرت کی شاہکاری نظر آئی. جب تک انسان نے ذرے کو توڑا نہیں تھا اسے پتا ہی نہیں تھا, وہ سمجھتا تھا ذرہ ایک ذرہ ہوتا ہے. جب توڑا تو پتا چلا ذرہ بھی جیسے اس کائنات کا عجیب و غریب نظام ہے, ایک سورج ہے اس کے گرد سیارے گھوم رہے ہیں, ذرہ بھی ایسی چیز ہے, ایک مرکز ہے اس کے گرد الیکٹران پروٹون گردش کر رہے ہیں, ان میں چارج رکھا ہوا ہے, ان الیکٹرانوں کو ذرا دھکا دے دو تو وہ چلتے ہی چلے جاتے ہیں, وہ جا کے اگلے والے کو دھکا دے گا, جیسے وہ کھڑے ہوتے ہیں نا لائن میں, یا بچے جب نماز میں نا ایک ادھر کو دھکا دیا وہ دوسرے والے کو ہوتے ہوتے پوری سب گر جاتی ہے, تو ایسے ہی دھکا دیا. یہ ساری چیزیں دیکھ کے جو قدرت نے پہلے سے پیدا کی ہوئی تھی, اس نے دیکھا بھائی اس طریقے سے جب اس کو الیکٹران کو گھمایا جائے نا, ایسی تار میں سے جو موڑی توڑی ہوئی ہو تو آرام سے گزرتے نہیں, تو ہیٹ پیدا ہوتی ہے اور روشنی پیدا ہوتی ہے. بہرحال میں کچھ سائنسدان نہیں ہوں, پوری ڈیفائن نہیں کر سکتا, ورنہ مجھ میں اور ایڈیسن میں فرق کیا ہوگا. تو اس قسم کی چیزیں جو ہے نا اس نے دیکھی, بلب ایجاد کر لیا, ایجاد نہیں کیا, وہی قدرت کی جو پیدا کی ہوئی بجلی کو اور وہی قدرت کے پیدا ہوئے ہوئے شیشے کو اس شکل میں لے آیا وہ. تو اسی طرح یہ جو ریز ہے نا ریز, یہ جو مقناطیسی ریز ہیں, مقناطیسی ریز, اس سے بڑا کام لیا جاتا ہے, اس پر بھی انسان مطلع ہوا ہے. اور کمال کی بات جو اصل میں بتا رہا تھا کہ یہ مطلع بھی اپنے ارادے سے نہیں ہوا, کیونکہ انسان کو تو پتہ ہی نہیں نا اس کائنات میں کیا کیا ہے. وہ چلا تھا کچھ دیکھنے کے لیے, اسے سائیڈ میں کچھ اور بھی نظر آ گیا. جیسے آپ جنگل میں شیر کا تو پتا تھا, آپ گئے بھائی میں شیر کا شکار کرنے جا رہا ہوں, آپ گئے جنگل میں تو اتفاق سے آپ کو شیر سے بھی زیادہ عجیب و غریب مخلوق نظر آ گئی, اب آپ اسے پکڑ کے لے آئے. تو یہ آپ کے سر پہ سہرا نہیں ہوگا کہ ایک مخلوق دریافت کر کے لایا ہے. کہو گے بھائی دریافت نہیں, مجھے تو پتا ہی نہیں تھا, میں تو کسی اور چکر میں گیا تھا, نظر یہ بھی آ گئی, اللہ کی ایک قدرت یہ بھی نظر آ گئی مجھے کہ یہ بھی ایسے بھی ہوتا ہے. تو سائنسدانوں نے جو زیادہ تر چیزیں ایجاد کی ہیں نا, 99% دریافت کی ہیں, ایجاد بھی نہیں دریافت کی ہیں, وہ کس کچھ اور دریافت کرنے نکلے تھے, اتفاق سے نظر کچھ اور آ گیا. مثال کے طور پر یہ جو مقناطیسی لہریں ہیں جو 360 سال میں ایک دور زمین کے گرد مکمل کرتی ہیں, تھوڑے بہت تو پڑھا ہوگا نا اسکولوں میں آپ لوگوں نے, یہ جو مقناطیسی لہریں ہیں نا یہ 360 سال میں ایک دور مکمل کرتی ہیں, یہ ساؤتھ اور ایسٹ پول سے جو نکلتی ہیں, یہ نکلتی تو جب سے زمین بنائی ہے اس وقت سے ہیں, لیکن پتہ نہیں تھا کسی کو, پتہ ہی نہیں تھا کہ ایسا بھی کچھ ہوتا ہے اور اس سے کیا, اس کی کیا طاقت ہے, اس کی کیا قوت ہے. ہوا یہ کہ ایک دفعہ کسی سے سوئی اتفاق سے گری ہے, پانی کے اوپر تیرنے لگی سوئی, اس نے اس نیت سے تھوڑی گرائی تھی, اس کو کیا پتا کہ میں یہ تجربہ کروں گا تو یہ چیز, وہ اتفاق ہی واقعہ ہو گیا. اب وہ دیکھ رہا ہے کہ سوئی ایک سمت میں جا کے کھڑی ہو گئی ہے, اس کی دم ایک طرف اور سوئی کی نوک ایک طرف. کئی لوگوں کے ساتھ ایسا ہوا ہوگا, انہوں نے یہ کہہ کے کہ بھائی اتفاقی واقعہ ہے, دوبارہ نہیں گرائی. اس نے کہا چلو ایک اور دفعہ ٹرائی کر کے دیکھتا ہوں, دوبارہ گرائی پھر سوئی ادھر ہی جا کے. وہ حیران ہوا یہ کیا وجہ ہے کہ سوئی بار بار ادھر کو گھوم رہی ہے. اس نے کہا غیبی, ہمارے یہاں کوئی ہوتا نا عامل, کیونکہ ہم لوگ تو عاملوں کے چکر میں نہ سائنسی ترقی کر سکتے ہیں نہ دینی ترقی. ایک عامل میرے پیچھے ہاتھ دھو کے پڑا ہوا ہے, الٹی سیدھی باتیں, تو اس کا نمبر ٹریس کر کے آپ حضرات میں سے 5-6 آدمی چاہیے اس کی ٹھکائی لگوانے کے لیے. سمجھ میں آ رہی ہے بات, کوئی ہے بھائی ٹھکائی کے لیے ہاتھ کھڑا کرے کوئی؟ ماشاءاللہ کافی لوگ تیار ہیں. اور وہ عامل اگر بیان سن رہے تو دیکھ لے کہ اب میرا پروگرام اس کی ٹھکائی لگوانے کا, میں دلائل سے جواب نہیں دوں گا. بار بار ایس ایم ایس بازی ہیں, یوں تم نے عاملوں کے خلاف یوں, اس کی دھندا مند ہو گیا نا بےچارے کا. تو بھائی بات آئی ہے کہ آپ کو عملیات آتے ہیں تو آپ سیدھے سیدھے میرے خلاف جادو کیوں نہیں کر لیتے ہے بھائی؟ آپ تو لوگوں کے سنگ دل محبوب کو قدموں میں گرا دیتے ہو, میں تو دبلا پتلا آدمی ہوں, تو آپ میرے خلاف جادو کر کے کچھ بھی کر دو. میں تبھی کہتا ہوں یہ عامل سارے جمع ہو کے بھی کچھ کریں انشاءاللہ کچھ بھی نہیں کر سکتے یہ. باقی نبی پہ جادو کا اثر کیوں ہوا تھا وہ میں بتاتا رہتا ہوں آپ لوگوں کو, وہ سب سوالات کے جوابات دے چکا ہوں, موضوع تبدیل نہ ہو جائے اس لیے. تو یہ عاملوں واملوں کے ٹوپی ڈراموں میں نہ پڑا کرو میرے بھائی, یہ بےچارے ان کے لچر ہونے کی اور ٹچے ہونے کی سب سے بڑی دلیل یہ ہے کہ یہ آپ کے محتاج ہیں, آپ جائیں گے تو ان کی دکان چلے گی, ورنہ یہ بےچارے بیٹھے رہیں گے. اگر یہ آپ کے مسائل حل کرنے کی طاقت ہوتی چاہے بطور علاج ہی تو یہ اپنے نہ حل کر لیتے. یہ تو میرا بیان سن کے تلملا گئے کہ ان کی دکان نہ بند ہو جائے, حالانکہ ان کو تلملانا نہیں چاہیے. یہ تو 3 جن بھیجے مجھے اٹھا کے وہ جن ان کے قدموں میں ڈال دے جا کے, ایک جن بھی نہیں آیا ابھی تک اور آئے گا بھی نہیں. سمجھ میں آ رہی ہے بات, اتنا بول رہا ہوں میں عاملوں کے خلاف. تو بھائی تم پتہ نہیں کتنے بڑے بڑے ٹارزنوں کو زیر کر لیا تم نے. اور یہ بھی بتا دوں میں نے, یہ بڑے کذاب ہوتے ہیں عامل لوگ, یہ فوراً پتہ کیا کہتے ہیں, مولوی صاحب نے حصار کھینچے ہوئے اپنے گرد اپنا الو سیدھا کرنے کے لیے نا, تو فوراً کچھ بولیں گے یہ کچھ عملیات کرتے ہیں حصار. مجھے حصار وسار کا کچھ بھی پتہ نہیں ہے, میں فرض نماز پڑھ لوں بھائی بڑی غنیمت کی بات ہے, میں کوئی اتنا نیک پرہیزگار آدمی نہیں ہوں. یہ عملیات وعملیات, اور مجھ سے تو جو میرے شیخ نے وظائف بتائے ہیں نا وہی نہیں ہوتے. ایک صاحب مجھے کہنے لگے فلاں مولوی صاحب نے خانقاہ کھول لی ہے, آپ بھی الفلاحیہ میں خانقاہ کھول لیں. میں نے کہا پھر کیا ہوگا, خانقاہ کھول لے تو پھر کیا ہوگا؟ انہوں نے کہا آپ پھر ذکر کرائیں. میں نے کہا مجھے کون کرائے گا, پیر صاحب خود ہی شارٹ ہوں گے, مرید انتظار کر رہے ہیں کہ پیر صاحب آئیں تو ہم بھی ذکر کی محفل جمائیں. ہمارے تو پاؤں ہی نہیں ٹکتے, ہمارے گھر میں آلو پیاز ٹماٹر انڈے دہی یہی مسائل اتنے ہیں, ٹھیک ہے, اتنے ماشاءاللہ فیملی ہیں اللہ کے فضل سے کہ وہ یہی ان مسئلوں سے نکلے تو ہم بیٹھے نا بھائی, تو جماعت کی نماز پڑھنے آ جاتے ہیں, اس پہ اللہ کا شکر ادا کرو پڑھانے آ جاتے ہیں. تو اور سستی بھی ہے, اتنے کو ٹائم ملتا بھی ہے تو سستی ہو جاتی ہے اس میں, تو کچھ بھی نہیں ہے. रात को जो सोने की दुआएं बमुश्किल पढ़ के सोता हूं मैं, आयतल कुर्सी और सूर्य फलक, सूर्य नास और सूर्य बकरा का आखिरी रुकू, वो भी इतना थका हुआ होता हूं कि जब पढ़ना शुरू करता हूं तो पता ही नहीं चलता आंख कब लगी, पूरी आयतल कुर्सी मुकम्मल भी हुई है कि नहीं हुई है, वो भी पूरे हिसार आधा ही रह जाता है। तो ना भाई ना कोई हिसार विसार है, कुछ भी नहीं, ये बेचारे लुच्चे हैं टुच्चे हैं, इनके में दम नहीं है, कुछ कर नहीं सकते, ये उसी पे करते हैं जिन पर इनका असर चलता है, यानी जो इनसे नफसियाती मरऊब होता है, जो नहीं होता वो सारा दिन बैठ के अटरम पटरम मालतू बालतू घोड़े बिल्ले पढ़ते रहे कुछ भी नहीं होगा, चाहे कुरान भी पढ़ते रहे। कुरान का असर एक अच्छा असर होता है, असर तो ये कि आप कुरान पढ़ें और अल्लाह की मोहब्बत आपके दिल में आना शुरू हो जाए। इसी तरह कुरान का एक असर ये है कि आप पढ़ के दम करें तो कोई बीमारी हो तो वो बाज दफा शिफा हो जाती है, तो वो इनके पढ़ने से फिर भी नहीं होती है, बता दूं मैं, वो खुद ही पढ़ के दम कर लो या अपने अब्बा से करवा लो। जैसे बाप की दुआ कबूल होती है ना, बाप का दम भी ज्यादा लगता है बच्चों पे, इनके पास जा रहे हैं बेचारे। तो वो क्या बात चल रही थी, हाँ मैं बता रहा था कि सुई जो है ना, वो क्योंकि अंग्रेज था ना, बल्कि ये तजर्बे तो मुसलमानों ने किए हैं, ये मिकनातीसी और ये लहरें, ये तो मुसलमानों के दौर से, ये मुसलमान साइंटिस्ट जो थे ना, ये इसमें इन रेस के बारे में उनको बहुत मालूमात थी, लेकिन वो भी तौहीद परस मुसलमान थे, तो वो भी उसने तजर्बा किया, ये इधर उधर जा रही है तो कोई गैर मरई ताकत है जो इसको इधर खींच रही है। तो मैं इस पे बता रहा था, हमारे दौर का आदमी होता फौरन कहता वो आमिल जागी बाबा जो है ना, वो बांग्लादेश वाले, ये उनका कमाल है, तो वो चढ़ जाता उल्टी सीधे चक्रों में। लेकिन वो देखते थे भाई साइंटिफिक लॉजिक होनी चाहिए किसी चीज की, ये इधर उधर घूम क्यों रही है, क्यों घूम रही है। बहुत किया, फिर कई तजर्बे हुए, फिर होते 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 बिल आखिर पता चला भाई कोई रेज हैं जो लोहे पे असर करती हैं। फिर उस तरह के वो और तजर्बे हुए, लोहे से चिपका हुआ, लंबा हिसाब किताब है, मैंने चूंकि ना तजर्बे किए ना मुझे पता, लेकिन बिल आखिर पता चल गया कि भी ऐसी लहरें हैं। फिर उन्होंने देखा कि साइंसदान तो पीछे पड़ जाते हैं ना एक चीज के, तो देखते देखते अंदाजा हुआ कि भाई उस दिन उस तारीख को थी तो ये सुई इधर जा रही थी और एक साल के बाद इसका रुख थोड़ा सा तब्दील है, तो पता चला कि वो लहरें घूम रही हैं। तो ऐसे तजर्बे हुए, पता चला जी 360 साल में ये सुई घूम के अपनी जगह पे वापस आ गई, पता चला जी ये लहरें घूम रही हैं, तो इन लहरों को किसी तरह काबू करो क्योंकि ये लोहे को खींच रही है। जैसे कुत्ता शिकार को देख के खींचता है ना, आपको पता चला ये तो शिकार को खाएगा, अब आप कह रहे हो फर्क ये कि कुत्ता खुद खा जाता है, तो कुत्ते को काबू में करो ताकि ये कुत्ता मेरे कहने से शिकार करे और मेरे कहने से शिकार बंद कर दे, तो आप काबू में रख लें, आपके लिए मुर्गी पकड़ के लाएगा, पहले अपने लिए लाता था अब आपके लिए। अल्लाह न करे किसी की मुर्गियां आप इस तरीके से चोरी करवाएं, एक मिसाल दे रहा हूं। तो लेकिन कुत्ते में ये चीज किसने रखी, अल्लाह ने रखी, ये सीखने का मादा भी अल्लाह ने रखा, बिल्ली को नहीं सिखा सकते आप। तो इसी तरह ये जो दवाएं हैं, दवाएं, हाँ मैं बता रहा था कि जो साइंस की अक्सर इजादात है ना वो ऐसे ही हैं कि देखने कुछ चले थे, निकल कुछ गया, उससे फिर नई नई चीजें बन गई, तो इंसान कहता है यार साइंस का कमाल है। ठीक है कमाल है, मगर इतना नहीं जितना नजर आ रहा है, इतना नहीं है। इस सारे कमालात किसके हैं, खालिक कायनात के, जिसने इस कायनात में ऐसी चीजें पैदा की जिस पर इंसान मुत्तले होता चला जाता है। और ये जो मेडिकल की जो दवाएं हैं ना, दवाएं एलोपैथी की, ये खाओ एकदम बंदा ठीक, ये खाओ एकदम आदमी ठीक हो गया, ये दवाएं भी दर हकीकत खुदा की बनाई हुई चीजों की नकल है। बास चीजें तो इंसान ने जानवरों को देख के, मैंने खुद एक वीडियो देखी जिसमें रीछ को दिखाया गया, एक डॉक्टर है अंग्रेज जंगल में खड़ा हुआ है और वो ये बयान दे रहा है कि अक्सर इजादात जानवर को देख के, जानवरों को देख के हुई है अक्सर दवाएं, कि जानवर इस बीमारी में क्या करते हैं, समझ में आ रही है ना बात। तो उन्होंने देखा, एक डॉक्टर है जंगल में बता रहे कि रीछ के पेट में दर्द हो रहा है, साइंसदान देख रहे हैं कि पेट में इसके दर्द हो रहा है, अब वो देख रहे हैं कि ये करता क्या है। हम तो देख नहीं सकते ना, हम तो इन्हीं मसाइल से, बेरोजगारी, लोग कहते हैं ना मुसलमान तरक्की क्यों नहीं करते, तो ये इस्लाम का कसूर नहीं है, याद रखो ये मुसलमानों के हुक्मरानों का कसूर है। और सवाल पैदा होता है फिर मुसलमानों ने ऐसे हुक्मरान बनाए हुए क्यों है, तो ये भी गलत है, ये हमारे बनाए हुए नहीं है, ये बाहर से जो कौम का बदबख्त तरीन आदमी होता है ना, तो बाहर की ताकतें उसी को ज्यादा जो है वो प्रमोट करते हैं उसी को ज्यादा ताकत देते हैं, ईमानदार आदमी को चलने ही नहीं देते, और अपने यहां उनके उसूल कुछ और हैं। तो इस पे तो एक मुस्तकिल बयान हो सकता है उनके अपने लिए। उनके ये जो पोलियो पोलियो के इतना चलाए हुए ना हमारे खिलाफ, अगर इसको मान भी लो ना कि इसमें पोलियो की इलाज है, तो वो हमारे फायदे के लिए नहीं बल्कि इसलिए कि ये पोलियो का एक मरीज भी उधर चला गया हमें ना लग जाए। तो अपने यहां से खात्मे के लिए हमारे यहां कोशिश हो रही है, वरना हमारे यहां जो बीमारियां ज्यादा है ना उन पे तो मेहनत है ही नहीं। हमारे यहां तो पोलियो 20 करोड़ में 200 अफराद को पोलियो होता है, 200 तो कोई रेशो ही नहीं है। तो खैर ये पोलियो का एक अलग मौजू है। तो क्या कह रहा था मैं, हां साइंसदान ने देखा, मैं बता रहा था कि ये हुक्मरान हमारे वहां से ऐसे मुसल्लत होते हैं, ये हिंदुस्तान और पाकिस्तान जो अलहदा हुए हैं ना, टूटे हैं, कश्मीर को मुतनाजे बना दिया। अंग्रेज ये कहकर गया था कि अब ये दोनों मुल्क अपने असल दुश्मन को भूल जाएंगे, समझ रहे हो बात को? असल तो बरतानिया था, अंग्रेज था, जो हिंदुओं का भी दुश्मन और मुसलमानों का भी। हिंदुओं और मुसलमानों की आपस में दुश्मनी नहीं थी, हजारों साल से इकट्ठे रहते आ रहे थे, और हिंदू मुसलमानों की हुकूमत को दिल से तस्लीम भी करते थे, क्योंकि मुसलमानों ने हिंदुओं पे जुल्म और सितम नहीं किया। कहीं हजार साला हिंदुस्तान की तारीख में नहीं मिलता कि मुसलमानों की हुकूमत थी और हिंदुओं का कोई गांव जलाया गया हो, बल्कि मुसलमानों ने हजारों लाखों हिंदू औरतों को जलने से रोका है। जो शौहर मरता था ना, हिंदुओं में आदत थी कि औरत को जिंदा जला देते थे, मुसलमानों ने औरतों को जिंदा जलाने, तारीख की किताबों मैंने खुद पढ़ा है, ऐसे वाकयात हैं हमारे अकाबिर के देखा कि हिंदू किसी औरत को लेके जा रहे हैं जलाने के लिए, लड़कों को जमा किया और घोड़े पर लड़ाई की, उन हिंदुओं को कत्ल किया, उस औरत को छुड़ा के लाए हैं और उसे आजाद किया कि भाई। और कमाल है कि इतना कुछ करने के बाद भी उसे इस्लाम पर मजबूर नहीं किया। एक एक मिसाल नहीं मिलती हिंदुस्तान की तारीख में कि किसी हिंदू को इस्लाम पर मजबूर किया हो। यही वजह है कि मुसलमानों ने हजार साल हुकूमत की, फिर भी हिंदुओं की अक्सरियत है। अगर मुसलमान चाहते गन पॉइंट पे, तो हजार साल में पूरे हिंदुस्तान को मुसलमान बना देते, नहीं बनाया। अंग्रेजों ने डॉक्यूमेंट्रियां जो बनाई है ना, और अंग्रेजों ने जो तारीख मुरक्कम की है, लिखी है, उसमें इस बात का इतराफ किया कि मुसलमानों का दौरे हुकूमत हिंदुस्तान की तारीख का सबसे बेहतरीन दौर रहा है। उसमें सिखों को भी आजादी, उसमें हिंदुओं को भी आजादी, तिजारत में तरक्की, और सोने की चिड़िया कहा जाता था हिंदुस्तान को। अंग्रेज ने 100 साल में कबाड़ा कर दिया हिंदुस्तान का, कबाड़ा कर दिया, सारी दौलत निकाल के ले गया। मुसलमान सार हिंदुस्तान की दौलत निकाल के कहीं भी लेके नहीं गए, वहां से दौलत निकाल के उन्हीं की रियाया पे खर्च किए, वरना मुसलमान सारी दौलत निकाल के मक्का ले जाते, मदीना ले जाते, या तुर्की ले जाते, जो खिलाफत है, कुछ भी नहीं, वहीं की दौलत निकाल के वहीं लोगों पे खर्च की। लेकिन कमाल की बात यह कि आज हिंदू मुसलमान का दुश्मन है, अंग्रेज का दुश्मन नहीं है। ये साजिश किसकी है? ये हिंदू की नहीं है, ये अंग्रेज की साजिश है। नहीं आ रही बात समझ में? अंग्रेज जब हिंदुस्तान से निकला है ना, तो उसने कहा कि मैंने 100 साल में इन दोनों को, दोनों कौमों की ऐसी की तैसी कर दी है, इनको भूखा नंगा तो मैंने कर दिया है। अब बांग्लादेश, इंडिया, पाकिस्तान एक इतनी बड़ी रियासत है कि मैं जब यहां से गया तो ये इतनी बड़ी रियासत हमें क्या करेगी, खा जाएगी। ये तो इतने पावरफुल बन जाएंगे जब इनको आजादी मिलेगी, इनकी दौलत, इनके वसाइल यही खर्च होंगे। तो उसने क्या किया कि पार्टीशन के वक्त कश्मीर को मुतनाजे बना दिया, कश्मीर के दोनों से मुआहदे करके जा रहा है ना, हिंदुस्तान से भी और पाकिस्तान को, तुम्हारा भी, और उनको जाके कह रहे नहीं ये किसका है, तुम्हारा है, ताकि दोनों मुल्क आपस में लड़े, और दोनों लड़ते लड़ते ये भूल जाए कि हमारा असल दुश्मन कौन था। तो ये जो हमें बेड़ा गर्क कर दिया, अब दोनों मुल्कों का 70-80% बजट किस पे खर्च हो रहा है, आपस की लड़ाई पर। तभी तो गरीब हैं, आपकी 100 रुपए आमदन हो और 70 रुपए आप चौकीदार को देना शुरू कर दें कि मुझे पड़ोसी से क्या है, खतरा है। 70% बजट का यही मतलब है ना, आपकी आमदन है मिसाल के तौर पर 1 लाख रुपए, या आपकी आमदन है 7,000 रुपए, है भाई, तो आप क्या कर रहे हैं, उसमें से 1,000 खुद रख रहे हैं, 7,000 चौकीदार को दे रहे हैं। चौकीदार भी एक नहीं, काफी सारे रखे हुए, क्योंकि पड़ोसी ने भी 10 चौकीदार रखे हुए हैं, 10 गार्ड उसके हैं, तो 10 आप भी तो रखोगे ना, जितनी ताकत उसकी है कुछ तो आप रखोगे ना। तो बेहतर नहीं है कि भाई दोनों पड़ोसी क्या करें, छोड़ो यार, ना मैं तुझे पीटूंगा ना तुझे, ताकि हमारी तनख्वाहें, घर में आटा दाल, राशन तो आए, गैस बिजली तो आए। लेकिन ये चाल कौन चल के गया, बोलो भाई, अंग्रेज। ایک صاحب کا یورپ سے بار بار فون آیا کہ میرے ایک دوست ہیں دہریے ہو رہے ہیں, بار بار کہہ رہے ہیں مسلمان ترقی نہیں کر رہا, باقی دنیا کی ہر قوم ترقی کر رہی ہے, تو یہ تو دین اسلام اس کا مطلب ہے, برحق مذہب نہیں ہے, تو پیچھے ہی پستی میں ہی چلے جا رہے ہیں. تو میں نے ان سے کہا کہ ان کو یہ کہیں کہ یہ جو ترقی نہیں کر رہے ہیں نا, یہ انہیں کم بختوں کی وجہ سے نہیں کر رہے ہیں. سمجھ آ رہی ہے بات؟ انہیں کم بختوں کی وجہ سے. ظالم ہیں یہ لوگ, دھوکے باز ہیں. ہندوستان میں آئے کیسے ہیں یہ؟ لڑکے آتے تو بھی ٹھیک تھا, بھائی لڑائی ہوئی ہے طاقتور ہو, دھوکا دے کے آئے ہیں. وہ ساری دنیا کو پتا ہے کہ تجارتی کمپنی تھی گوروں کی, تجارتی کے بہانے آتے آتے پورے ہندوستان پہ قابض ہو گئے, سودی قرضے دینا شروع کیے جیسے مرغی کو دانے ڈالے جاتے ہیں. اور سودی قرضے جب مسلمانوں حکمرانوں کو دیتے تھے تو وہ قرضے ابھی دیے نہیں ہیں, ان پہ سود لگنا پہلے ہی شروع. یعنی جس دن سودی قرضے کا ایگریمنٹ ہوا ہے نا, ایگریمنٹ, اس دن سے سود لگنا شروع, ابھی قرضہ آیا نہیں ہے. یہ حالات ہیں, یہ انہیں کی انگریزوں کی کتابوں میں یہ باتیں لکھی ہوئی ہیں, انگریزوں کی کتابوں میں. یہ آئی ایم ایف والوں نے پاکستان کا جب قرضہ دیا, پتا ہے آپ کو یہ کیسے ہوا ہے؟ یہ لوگ پاکستان کا دورہ کیا, انہوں نے دیکھا کہ یہ ملک سونے کے نوالے کھائے گا مستقبل میں, جب پاکستان بنا تھا اس پہ قرضہ نہیں ہے اور اتنی پیداوار, یہاں سونے کی کانیں ہیں, یہاں گیس ہے, یہاں پیٹرول ہے, اور جناب یہاں پر کوئلے کی بڑے بڑے ذخائر ہیں, اور سمندر پورٹ اتنی بہترین اس کی. انہوں نے کہا یہ تو سونے کی چڑیا بن جائے گا. تو انہوں نے کہا کہ ان کے حکمرانوں کو کسی طرح سمجھاؤ یہ ہم سے قرضہ لے لیں. باقاعدہ قرضہ لینے کے لیے حکمرانوں کو رشوتیں دی گئی ہیں. بھائی کوئی قرضہ لینے آپ کے پاس کوئی آئے کہ مجھ سے 1,00,000 روپے قرضہ لے لو, اگر لے لو گے تو یہ 5,000 روپے میں تمہیں فری میں دے رہا ہوں, تو یہ اس کا مطلب ہے دینے والے کی نیت. بولو بھائی. تو انہوں نے دیے اس لیے ان کو پتا تھا کہ حکمران جمہوری طرز ہے, 5 سال میں یہ تو نکل جائے گا, مقروض کون ہوگی؟ عوام. تو اس کی جیب بھرو کچھ نہیں ہوتا, لیکن کروڑوں عوام کو مقروض کر کر کے آپ کا جو نصاب پڑھایا جاتا ہے نا, اکنامکس پڑھائی جاتی ہے یونیورسٹیوں میں, اس میں یہ ہے کہ آئی ایم ایف سے قرضہ لیے بغیر آپ چل ہی نہیں سکتے. یہ آپ کے دماغ میں خناس باقاعدہ انسٹال کیا جاتا ہے. سمجھ میں آ رہی ہے بات؟ نہیں آ رہی میرا خیال ہے. نصاب تعلیم میں یہ لاشعوری طور پر گھسایا جاتا ہے کہ قرضہ لیے بغیر آپ چل ہی نہیں سکتے. تبھی جو اکنامکس پڑھ کے جاتے ہیں نا مختلف عہدوں پہ, ان کے دماغ میں ایک لاشعور میں یہ خناس گھس گیا ہے کہ قرضہ لیے بغیر کیسے ترقی ہوگی. تو یہ تعلیمی نصاب بھی کس نے مسلط کیا؟ ہمارے حکمران بیٹھ کے اس میں تبدیلی کر ہی نہیں سکتے کہ بھائی کیوں, بھائی کیوں نہیں ہو سکتے؟ قرضہ لیے بغیر تو وہ قوم چلے گی جس کے پاس نہ سمندر ہو, نہ گیس ہو, کوئی کچھ چیز ہی نہ ہو, وہ چل سکتی ہے. وہ قوم قرضہ لے کے چل سکتی ہے جس کے پاس سب کچھ ہو, اس کو قرضہ دے گا وہ. تو ہمارے پاس جو ذخائر ہیں نا یورپ اور امریکہ سے زیادہ ہیں, کیونکہ ہمارے پاس یورپ میں تو سورج ہی نہیں نکلتا, وہ دھوپ ہی نہیں ہے, تو باقی چیزیں کیا ہوں گی جو بیسک, جو انسان کے لیے سب سے پہلی, پانی نہیں ہے ان بیچاروں کے پاس. کینیڈا میں پانی, ایک صاحب نے کہا ہم گھر میں کپڑے نہیں دھو سکتے کیونکہ پانی زیادہ خرچ ہوتا ہے, گورنمنٹ کی طرف سے پابندی. تو ان کو یہ مسئلہ مجھ سے پوچھ رہے تھے کہ پاک ہوتے ہیں نا پاک, وہ جو وہاں سے دھل دھلا کے آتے ہیں. میں نے کہا چپکے سے نلکے سے گزار لیا کرو, ان کے ہاں تو سارے عجیب عجیب سے کپڑے ایک ہی برتن میں, ایک ہی اس میں دھلیں گے آ کے, پاکی نہ پاکی کے حکام تو جانتے نہیں. تو لائے نا تو گھر میں کچن میں جس جو کہوا بنا کے جس پانی سے پیتے ہو نا, ایک دفعہ پانی گزار لو تاکہ تسلی ہو جائے کہ پاک ہو گئے. تو چھپ چھپا کے تو کپڑے دھل رہے ہیں, سوکھ بھی وہیں رہے ہیں ایئر کنڈیشن روم میں. تو یہ جو ہے کیا نام ہے, انگریز نے جب ہندوستان سے گیا ہے تو وہ کشمیر کی لڑائی کروا کے گیا, اور یہ کہہ کر گیا ہے کہ میں ان دونوں کو ایسا لڑواؤں گا یہ قیامت تک لڑتے رہیں گے اور یہ اپنے اصل دشمن کو بھول جائیں گے. اب کمال کی بات, تھوڑا سا آپ کا 2-3 منٹ وقت لوں گا, اگرچہ تھوڑا موضوع سڑ گیا ہوں لیکن یہ پھر موضوع آئے گا نہیں. اب کیا ہے, اردو زبان ہندوستان اور پاکستان کی مشترکہ زبان تھی, ہندوؤں کی بھی زبان اصل میں اردو ہے, ہندی نہیں ہے. سمجھ رہے ہو بات کو؟ ہندوؤں میں بھی اردو میں شاعر گزرے ہیں. ہندوؤں نے کیا کیا, پاکستان سے دشمنی, حالانکہ ان کی اتنی اردو اتنی شائستہ اور خوبصورت زبان ہے, ان کی فلمیں اس کے بغیر کہتے ہیں کامیاب نہیں ہوتی, اردو کے بغیر ان کے گانے کامیاب نہیں ہوتے, ان کی ترقی اردو میں تھی. مگر جو دشمن کی زبان ہے نا انگریزی, جو انگریز نے مسلط کی 100 سال, اس سے تو اتنی محبت کہ آتی ہو یا نہ آتی ہو ہر آدمی سیکھ بھی رہا ہے, بول بھی رہا, اس کو دفتروں تک محدود نہیں کیا, ہر شعبے میں گھسیڑ دیا ہے. اور اردو جو ہندوؤں کے باپ دادا کی زبان ہے, صرف مسلمانوں کی نہیں تھی, یہ ہندوؤں کی بھی زبان تھی, ہندوؤں کی بھی یہی زبان ہے وہاں پہ. تو तो वो होते उसमें इतनी असबियत कि चूंकि पाकिस्तान की कौमी जबान उर्दू है लिहाजा इस उर्दू का नाम तब्दील करके क्या कर दिया उन्होंने हिंदी, और उसमें जो उर्दू के शाइस्ता अल्फाज थे ना खूबसूरत अल्फाज वो निकाल निकाल के संस्कृत जबान के टेढ़े मेढ़े अल्फाज घुसेड़ रहे हैं उसमें, जिससे उर्दू का बेड़ा गर्क हो रहा है। समझ आ रही बात? जिससे उनकी अपनी मादरी जबान का क्या हो रहा है बेड़ा गर्क। इतनी खूबसूरत जबान में अल्फाज क्या कर रहे हैं। हमारे एक रिश्तेदार बहरी जहाज में सफर कर रहे थे, एक हिंदू औरत थी, कैप्टन थी या सेकंड ऑफिसर, तो हमारे रिश्तेदार हैं उन्होंने उस हिंदू औरत से उर्दू में बात कर रहे थे, तो उन्होंने कहा भाई मैं आपको मुसलसल एक बात समझा रहा हूं लेकिन इस तसलसल के बावजूद आपकी समझ में बात नहीं आ रही। तो वो हिंदू औरत कहती है आपने जो अल्फाज के जरा दोबारा कहिएगा, एक बड़ा खूबसूरत लफ्ज आपने कहा था। तो वो परेशान, मैंने कौन सा खूबसूरत लफ्ज कहा है? तो फिर उन्होंने कहा भाई मैं आपसे कह रहा हूं मैं मुसलसल आपको काफी देर से मैं बात समझा। उसने कहा ये मुसलसल तसलसल कंटिन्यू इंग्लिश में कहते हैं ना, हिंदी में पता नहीं इसको आजकल क्या कहते हैं वल्लाहु आलम, लेकिन ये लफ्ज हिंदुओं ने अपनी जबान से निकाल दिया क्योंकि ये अरबी जबान से आया है। तो वो हिंदू औरत तारीफ कर रही थी कि ये बड़ा खूबसूरत लफ्ज है मुसलसल या तसलसल, लेकिन उस बेचारी को आता नहीं था, हालांकि उसकी अपनी जबान है ये, ठीक है ना, उसकी अपनी जबान। तो हिंदी हिंदी के अल्फाज संस्कृत जबान के अल्फाज घुसेड़ घुसेड़ के उर्दू जबान का क्या कर दिया बेड़ा गर्क। अब उनकी जबान में वो अदब और शाइस्तगी निकलती, हिंदुस्तान से किसी का फोन आता है ना तो पता नहीं क्या बोल रहा होता है, अजीब से अल्फाज इस्तेमाल करता है बेचारा, और वो मजा ही नहीं आता उर्दू सुनने में, इल्ला माशाल्लाह कोई सहारनपुर का या दिल्ली का या लखनऊ का हो तो लखनऊ वाले तो फिर आपको पता है वो तो लखनऊ की उर्दू तो बड़ी जबरदस्त है। तो ये हिंदुओं का भी नुकसान है इसमें, लेकिन असबियत अंग्रेज जो नफरत का बीज डाल के गया है, तो अपनी मादरी जबान को छोड़ दिया उन्होंने, अपनी मादरी जबान को किससे दुश्मनी में, पाकिस्तान से दुश्मनी में। फिर बांग्लादेश अलग हो गया, उन्होंने फिर उर्दू को लात मार दी, बंगाली जबान बोल रहे हैं वो उर्दू, जहां हालांकि उर्दू में बांग्लादेश इंडिया और पाकिस्तान तीनों की मुश्तरक जबान, तो एक कॉमन जबान थी ना तीनों की, जहां भी दुनिया में जाएं आपस में ये जबान में बात करें, तो इस जबान में तीनों को फायदा था, मगर तीनों ने अपना नुकसान किया कि इस मुश्तरक जबान को खत्म करो ताकि हम एक दूसरे की बोली समझ ही ना सकें। इतना बड़ा बेवकूफ दुनिया में कौन होगा जो अपने पांव पे खुद ही कुल्हाड़ी मार रहा हो। खैर मैं ये बता रहा था कि ये सारी बुनियादी तरक्की मुसलमानों ने की है, मुसलमानों को तरक्की की करने नहीं दी जा रही। आपको एटमी साइंसदान बनना तो आप पर पाबंदी लगी है दुनिया में, फिजिक्स में आप एक हद तक जा सकते हैं अगर आप मुसलमान हैं, उससे आगे आपको फिजिक्स में जाने की इजाजत ही नहीं है। तो मैं ये वाक्य सुना के अपनी बात खत्म करता हूं। वो डॉक्यूमेंट्री का मैं बता रहा था कि उसने, वो डॉक्टर बता रहे कि हमने भाई रीछ को देखा है कि उसके पेट में दर्द हो रहा है, तो बाकायदा उसकी वीडियो बनाई है कि रीछ जा रहा है खोद रहा है मिट्टी को। अब रीछ को ये किसने सिखाया इलाज का तरीका है भाई, खुद सीखा है उसने? ये तो अल्लाह ने बताया ना कि जब तेरे पेट में दर्द हो तो फला जगह जाना, मिट्टी खोदना, अंदर से एक जड़ी बूटी निकाली उसने, ये बाकायदा दिखाया जा रहा है, और खाने लगा। तो वो साइंसदान ने कहा ये पेट के दर्द में ना ये चीज जो खा रहा है कोई चक्कर है। तो उस पर रिसर्च हुई तो पता चला कि इसमें पेट की दर्द की और पेट की बीमारियों का इलाज इस जड़ी बूटी में मौजूद। फिर साइंसदान हकीम क्या करते थे, जड़ी बूटी को कूट के माजून बना के चटा देते थे मरीज को। साइंसदान क्या करते हैं ज्यादा तरक्की, उसका फॉर्मूला निकाल लेते हैं कि इस जड़ी बूटी का फॉर्मूला H2N, वो बताया ना लियारी के पानी का फॉर्मूला, ठीक है ना। तो उस पे कोई रिसर्च नहीं कर रहा कि लियारी के पानी का भी देखो H2O है भी या कुछ और बन चुका है ये। तो बहरहाल जड़ी बूटी का फॉर्मूला निकाल के वो सारे अज्जा जमा किए, कैप्सूल बनाए और मार्केट में बिक रहा है वही। समझ आ रही है बात? लेकिन कमाल की बात यह कि उस जैसा फिर भी नहीं बना सके जैसा अल्लाह ने बनाया। एक बस मिसाल देके अपने बयान को खत्म करता हूं। देखो साइंसदानों की जो बड़ी तरक्की थी एंटीबायोटिक की एक ईजाद है या नहीं, जरासीम कुछ दवाएं, ऑगमेंटन है, एमोक्सिल वगैरह, ये साइंसदानों ने देखा कुछ चीजें ऐसी हैं हम जब खाते हैं तो अंदर के जरासीम मरते हैं, जैसे शहद है, तो उन्होंने शहद या इस जैसी चीजों पर रिसर्च की भाई इसमें कौन सा केमिकल ऐसा है जो नुकसानदेह जरासीम को मार देता है। तो साइंस ने रिसर्च करके भाई इस किस्म की दवाएं ईजाद कर ली, देख के ना भाई नकल की कि भाई ये चीजें होती, लेकिन फिर भी कुदरत जैसी नहीं है। तभी दुनिया में जो हकीमी दवाएं हैं ना जो कुदरती जड़ी बूटियों से बनी हो उनकी उनको ज्यादा अहमियत दी जाती है कि भाई वो उसमें नुकसान का अंदेशा कम है। समझ आ रही है बात? इसकी मिसाल है जैसे आयरन सेब में भी है और आयरन की गोली में भी है, लेकिन सेब का आयरन खाओगे ज्यादा अच्छा है, पूरा कुदरती चीज खा रहे हो ना, सेब चबा लिया करो निहार मुंह, इससे आयरन की जो कमी होगी वो आयरन की गोली खाने से भी होगी, मगर उसमें मुमकिन है कुछ साइड इफेक्ट हो जो सेब में नहीं होंगे। तो ऐसे ही जब एंटीबायोटिक ईजाद की है तो कुदरती जो एंटीबायोटिक्स है ना उनका मुतबादिल फिर भी नहीं है। मिसाल के तौर पर शहद किसने ईजाद किया? शहद की मक्खी ने, और किसके कहने से? अल्लाह के। उसने किसी यूनिवर्सिटी में सीखा नहीं है, वो अल्लाह ने कुरान में फरमाया कि हमने शहद की मक्खी के छोटे से सर में ये सारी बातें इंस्टॉल कर दी हैं, उसको समझा दिया, ये सारी प्रोग्रामिंग हो गई है। अब शहद की, शहद एक ऐसी एंटीबायोटिक है कि जो नुकसानदेह जरासीम को तो मारता है, और वो जरासीम जो सेहत के लिए मुफीद है उन्हें कुछ भी नहीं कहता, बल्कि उनको और ताकत देता है। भाई जरासीम भी तो जानवर होते हैं ना, छोटे छोटे हयात, तो हयात के लिए क्या चाहिए? एंटी हयात, यानी जहर खा लो। एंटी से याद आए, ये जो कोल्ड ड्रिंक है ना ये एंटी दूध है, समझ रहे हो? यानी जिसने दूध का उलट पीना हो ना तो कोल्ड ड्रिंक पी ले, दूध से कैल्शियम बनता है और कोल्ड ड्रिंक से कैल्शियम खत्म होता है। तो ऐसे बहुत सारी चीजें बिल्कुल उलट होती हैं। तो ये जो एंटीबायोटिक है ये क्या है? हयात के मुखालिफ। तो हमारे जिस्म में जरासीम बहुत छोटे छोटे होते हैं, आपने वो जहर खा लिया तो आप जिंदा रहते हैं, क्योंकि आप पर वो जहर असर नहीं, आप क्योंकि बहुत बड़े जरसूमे हैं आप, सही है ना, आप में बहुत ताकत है। तो छोटे छोटे जरासीम जो होते हैं वो क्या हो जाते हैं? मर जाते हैं। तभी ज्यादा एंटीबायोटिक खा लो तो आप भी मर जाएंगे। तो छोटे छोटे जरासीम मरते हैं, लेकिन चूंकि है वो जहर, उसको ये इल्म नहीं है कि मैंने कौन सो को मारना है और कौन सो को नहीं मारना। ये वाले इसके लिए मुफीद है, इनको नहीं मारो, ये वाले नुकसानदेह इनको मार दो। वो जब जाएगी ना ऑगमेंटन पेट में तो वो हर किस्म के जरासीम को मारती है। तभी नजले के जरासीम मरने के साथ साथ आपके दोस्त जरासीम भी मरना शुरू होते हैं, और आप आहिस्ता आहिस्ता थोड़े से बारीक होना शुरू हो जाते हैं। ठीक है, होता है कि नहीं होता? तभी जो आदमी एक हफ्ते से ऑगमेंटन या ओमेक्सिल खा रहा हो तो उसके चेहरे से लगता है कि कोई नॉर्मल चीज नहीं खा रहा, कोई अजीब सी चीज ये खा रहा है। तभी डॉक्टर कहते हैं कि एंटीबायोटिक के बाद कोई मल्टीविटामिन टाइप की चीजें भी खाएं ताकि रिकवरी हो जाए, और 15 दिन से ज्यादा एंटीबायोटिक ना खाएं वरना जरासीम की ऐसी की तैसी हो जाएगी जरूरत से ज्यादा। और फिर उसमें एक नुकसान क्या है कि जिस्म का जो दिफाई निजाम है वो भी कमजोर हो रहा है। दिफाई निजाम का मतलब जब आप खुद से जरासीम को नहीं मार रहे, आपके जो सेहतमंद जरासीम है ना, जब बीमारी वाले जरासीम जाते हैं तो सेहतमंद जरासीम उनकी ठुकाई लगाते हैं, बकायदा दोनों फौजें लड़ती हैं आपस में। तो अब ये वाली तो लड़ नहीं रही क्योंकि कह रहे हैं वो जहर से ही मर रहे हैं, तो हमें फायरिंग करने की क्या जरूरत है, हाथ पांव चलाने की। तो इससे जो सेहतमंद जरासीम है वो भी आहिस्ता आहिस्ता उनमें फाइटिंग की कुव्वत खत्म हो जाती है। एक बच्चा कभी किसी से लड़ाई ना हो तो लड़ने के मौके पर फिर वो लड़ेगा, और एक बच्चा सही गलत लड़ता लड़ता जवान हुआ उसमें लड़ने की ताकत होगी। समझ रहे हैं ना बात को? एक बच्चा बचपन से चूहे से डरता आ रहा हो, वो शेर देख के तो पता नहीं क्या हो जाएगा, चूहा बन जाएगा वो तो शेर देख के। तो यहां पर ऐसा होता है कि अब ये जितनी भी एंटीबायोटिक है इनका साइड इफेक्ट क्या है? आपका अपना दिफाई निजाम क्या होता है? कमजोर। लेकिन शहद जो अल्लाह ने ईजाद किया है वो अजीब काम करता है, आप सारी जिंदगी भी खाएं आपका अपना दिफाई निजाम कमजोर नहीं होगा और ताकतवर होगा, और ताकत। और ये शहद पेट में उतरते ही नुकसानदेह जरासीम को तो मारेगा पकड़ पकड़ के, एक एक को, जैसे कोई एजेंसी वाला आए ना और फौरन देख लेता है ये इधर आ भाई, तू इधर आ शाबाश, तू बता तेरे पास शनाख्ती कार्ड नहीं है, तेरी शक्ल से लेके, उनको पहले से रिपोर्ट होती है ना सारी एजेंसी वालों को, इधर साइड पे आ जाओ। हाँ भाई, बसों में उतारते हैं ना बस दफा एजेंसी के लोग, तो दहशतगर्द कुछ ट्रेनिंग करके आ रहे होते हैं उनको साइड पे लगाते हैं, तो उनको पहले से रिपोर्ट होती है इधर आ भाई, सबको साइड पे लगा के गोली से भून दिया, भागेगा आप लोग सब जाए। तो शहद बिल्कुल यही काम करता है, सारे जरासीम गुत्थम गुत्था होते हैं आपस में, शहद एक एक को अलग अलग पकड़ के मारता है, पिटाता है, गला दबाता है उसका, दूसरों को कुछ नहीं कहता, उनको और ताकत, मिल्क शेक के डब्बे पकड़ा के चला जाता है उनको, सही है ना, जैसे एजेंसी वाले ने जिनको मारना था मारे और जिनको जिंदा रहना था उनको देसी घी के डब्बे पकड़ा दे, तुम और मोटे हो जाओ, तुम मुल्क के लिए मुफीद हो, नुकसानदेह नहीं। ये किसने अकल दी है भाई शहद को? ऐसी चीजें शहद में किसने डाल दिए हैं? अल्लाह ने। उसका कोई अल्टरनेट इंसान बना ही नहीं सका है, अगर बनाया भी है तो उसमें शहद डाल के ही बनाया होगा, یعنی اس دوا میں شہد ملا دیا ہوگا تاکہ یہ خاصیت آ جائے. تو یہ سارے کمالات خدا کے جس نے دیکھے ہوں اللہ کے, تو وہ اللہ جب دعویٰ کرے کہ موت کے بعد زندگی دوں گا, پھر یہ کہنا کہ یہ ساڑی عقلچ نہیں آتا, تو اس کا مطلب ہے آپ میں عقل کے علاوہ دنیا کی ہر چیز موجود ہے. آپ میں عقل نہیں ہے, باقی دنیا کی ہر چیز آپ کے پاس موجود ہے, اور عقل بھی صرف وہ والی عقل جو اللہ کو پہچاننے میں مدد دے, باقی اپنی دنیا کی چیز میں ہر عقل ہے. آپ دنیا کے معاملات میں آپ کیا ہیں, بہت سمجھدار ہیں, اس میں ہر چیز ہے. صرف جہاں اللہ کا معاملہ آتا ہے تو پھر آپ کی عقل کام کرنا چھوڑ دیتی ہے. تو اسی کو قرآن نے کہا ہے کہ بل ادارک علمہم فی الآخرہ بل ہم فی شک منہا بل ہم منہا امون. فرمایا آخرت کے بارے میں ان کو سمجھ نہیں ہے, پھر فرمایا نہیں نہیں سمجھ کی بات نہیں ہے, بل ادارک علمہم فی الآخرہ بل ہم فی شک منہا, نہیں فرمایا تھوڑا سا تردد ہے, پتہ نہیں ہوگی یا نہیں ہوگی, آخرت قائم ہوگی نہیں ہوگی. پھر آگے فرمایا نہ, اللہ اپنی بات کی خود ہی تردید کر رہے ہیں, یہ بلاغت کا ایک طریقہ ہوتا ہے بات سمجھانے کا. اللہ فرماتے ہیں بل ہم منہا امون, اصل بات یہ کہ جان کر اندھے بنے ہوئے ہیں, تردد یا شک کی بات نہیں ہے, سب نظر آ رہا ہے کہ جو اللہ کہہ رہا ہے صحیح ہے, لیکن غور اس لیے نہیں کر رہے کہ آنکھیں بند کر لو تاکہ یہ زندگی کے مزے کرکرے نہ ہو. کبوتر جب بلی کو دیکھتا ہے آنکھیں کھول کے بیٹھے یا بند کر کے بیٹھے, بلی نے تو چھپٹا مارنا ہے, اس کا تو دم نکل جاتا ہے. تو وہ کہتا ہے تھوڑی دیر سکون سے ٹائم پاس کر لو آنکھیں بند کر کے, یہ سمجھو کہ بلی نام کی کوئی مخلوق دنیا میں ہے ہی نہیں. ٹھیک ہے نا, تو آخرت کا انکار ہم کیوں کرتے ہیں؟ اس لیے کرتے ہیں جو کرنے والے ہیں, ہم تو نہیں کرتے الحمدللہ, لیکن سوچتے کیوں نہیں؟ اور بعض جو کافر کرتے ہیں وہ کیوں کرتے ہیں؟ بھائی آخرت کو مانو گے تو زندگی کے بہت سارے مزوں سے ہاتھ دھونے پڑیں گے. تو یہ قرآن مجید کا خلاصہ ہے, اور اسی کی قرآن دعوت دے رہا ہے, لَتُبْعَثُنَّ ثُمَّ لَتُنَبَّأُنَّ بِمَا عَمِلْتُمْ, ضرور اٹھائے جاؤ گے, تمہیں تمہارے اعمال سے باخبر کیا جائے گا. وَذَلِكَ عَلَى اللَّهِ يَسِيرٌ, اور اس کو عقل سے بالا تر مت سمجھو, عقل کے خلاف سمجھنا تو دور کی بات, عقل کے خلاف تو ہے ہی نہیں, عقل سے بالا تر بھی نہیں ہے, کیونکہ یہ کون کرے گا؟ انسان نہیں کرے گا, بلکہ کون کرے گا؟ اللہ. وَذَلِكَ عَلَى اللَّهِ يَسِيرٌ, یہ سارے کام اللہ پر بہت آسان ہیں, بہت آسان. اللہ تعالی ہمارا آخرت پہ عقیدہ مضبوط کرنے کی ہمیں توفیق عطا فرمائے. او بھائی کسی نے عجیب عجیب سوال پوچھے ہیں, بچوں کے ابتدائی ٹیکوں کے بارے میں بتائیں. انگلش میڈیم اسکول میں ایڈمیشن نہیں ملتا جب تک ٹیکوں کا سرٹیفکیٹ نہیں دیتے ہوں. دی مینٹور میں بچوں کو داخل کریں, وہ بھی انگلش میڈیم ہے مگر بغیر ٹیکوں کے ایڈمیشن ہو جاتا ہے. اور دینی ادھر یہاں کے لوگوں کے لیے بتا رہا ہوں, یہاں قریب میں اسکول ہے, بہت اچھا اسکول ہے, او لیول تعلیم ہے اس کی, دینی اور دنیاوی تعلیمات بھی ہیں دونوں قسم کی, اور بغیر ٹیکوں کے داخلہ مل جاتا ہے. باقی رہا یہ کہ ٹیکے لگانے چاہیے نہیں لگانے چاہیے, تو بھائی جو ٹیکوں کے ماہرین ہیں نا ان سے پوچھے. میں جمعے کے دن بھی اس پر میں نے بیان کیا ہے کہ ہمیں بھی ٹیکا لگوانا ہوتا ہے تو ہم کسی مفتی مولوی صاحب سے نہیں بلکہ کسی سے ڈاکٹر صاحب سے پوچھتے ہیں کہ ٹیکا میرے لگنا مناسب رہے گا یا نہیں رہے گا. ٹیکوں کی فیلڈ کس کی ہے؟ ڈاکٹروں کی. یہ میں تھوڑی سی بات ابھی بتا دوں, یہ پورا سوال پڑھ لوں. پولیو ویکسینیشن پھیلانے والے 3 ملین, اچھا یہ کہتے ہیں کہ ان کو بھی خطروں کی فکر ہے لیکن صومالیہ فلسطین اور افریقہ کے بچوں کی نہیں ہے جن کو غذا میسر نہیں. یہ سوالات تو ہیں پولیو پہ کہ بھئی اتنی دنیا میں موت سے لوگ مر رہے ہیں, ان کو روٹی پہنچانے کی اتنی فکر نہیں ہے, پولیو کے خطرے کی فکر بہت ہے. اور اتنی فکر ہے کہ مولوی صاحب اگر پولیو والوں کے ساتھ تعاون کریں تو 10,000 روپے ان کو وظیفہ ملتا ہے ان کی طرف سے. میں اگر اعلان کر دوں نا میں اپنے محلے میں پولیو کے خطرے کا صرف مسجد سے اعلان کروں گا تو 10,000 روپے ہر مہینے میری تنخواہ فکس, اتنا خرچ کر رہے ہیں. بہرحال اس میں بیماری ہے یا نہیں پولیو کے قطروں میں, یا یہ جو حفاظتی ٹیکے ہیں یہ صحت کے لیے مفید ہیں یا نہیں, تو یہ میں آپ کو بتا دوں کہ یہ فیلڈ کس کی ہے. اور آدمی جو اپنی فیلڈ کے علاوہ کسی دوسرے کی فیلڈ میں ٹانگ اڑاتا ہے تو مسئلہ ہو جاتا ہے گڑبڑ. مجھ سے لوگ کہتے ہیں کہ اس میں ڈاکٹر یہ کہتے ہیں, تو میں کہتا ہوں کہ بھائی جتنے ڈاکٹر ہمارے ارد گرد ہیں جن سے ہم نے بات کی وہ کہتے ہیں کوئی نقصان نہیں ہے, ٹھیک ہے نا. تو لیکن اپنی ریسرچ بھی نہیں ہے ان کی, یہ بھی آپ سوال پوچھو, آپ نے کوئی خود تحقیق کی ہے؟ کہنے نہیں ہماری تحقیق نہیں ہے. تو بھائی ڈھکن کھول کے دیکھ لو لیبارٹری میں, وہ بھی نہیں ہے. کچھ عجیب سی چیز ہے یہ. اس لیے نہ تو میں یہ کہتا ہوں اس میں نقصان نہیں ہے, نہ یہ کہتا ہوں نقصان ہے, یہ ڈاکٹروں سے پوچھیں. میں ایک شرعی مسئلہ جانتا ہوں, شریعت علاج کے بارے میں ہمیں ہدایات کیا دیتی ہے؟ علاج کے بارے میں بھی تو شریعت کے اصول ہیں یا نہیں ہے؟ سمجھ آ رہی ہے بات؟ علاج کے بارے میں شریعت کا اصول یہ ہے کہ جب بیمار ہو جاؤ तो एतदाल से इलाज करो। और बीमारी के बाद भी इलाज लाजिम और वाजिब नहीं है। अगर एक आदमी को बुखार हो गया और वो पेनाडोल नहीं खाता और मर गया, क्यामत में गुनाह नहीं होगा उसको, समझ में आई बात। भूखा है, रोटी नहीं खाता, मर गया, खुदकुशी का गुनाह होगा कि खाई क्यों नहीं रोटी। रोटी खाना तो फर्ज है, टीका लगवाना या पेनाडोल की गोली खाना फर्ज, बोलो भाई, नहीं। इलाज शरीयत में जरूरी नहीं है जी, बताओ। सुन्नत है एतदाल से, सुन्नत किससे, एतदाल से इलाज सुन्नत, बशर्ते के बीमारी हो या बीमारी की वबा फैली हुई हो, फिर सुन्नत है। ना बीमारी है, ना बीमारी की, ना खुद बीमारी में मुबतला हुआ और ना बीमारी की वबा फैली हुई है, फिर इतनी फिक्र करना ना टीकों पीकों की, ये तवक्कुल के बहरहाल खिलाफ है। इसकी मैं एक मिसाल दूं, देखो अंग्रेज जो है ना, वो दुनिया में वो किसी चीज पे कंप्रोमाइज नहीं करते हयात के, जिंदगी के बारे में। मैं कहता हूं जैसे पोलियो का मर्ज मुतादी है ना, कहते हैं अंग्रेज के इधर से उधर लग जाता है, तो वो कहते हैं कि पाकिस्तान में 200 अफराद को भी पोलियो हुआ तो कहीं कोई इनमें यूरोप चला गया और कहीं हमको लग ना जाइए, उस चक्कर में वो कहते हैं कि हम इनको गन पॉइंट पे पिलाएंगे। ये हुकूमतों के कर्जे इसी पर हैं कि आपको कर्जा जब मिलेगा जब आप पोलियो मुहिम को तेज करें। बॉस अभी देखो अखबार में खबर आई कि वजीरिस्तान में पाक आर्मी ने बड़ी कामयाबी हासिल की, एकदम आदमी कहता है पता नहीं शायद इंडिया पे भी चढ़ाई कर दी है या कश्मीर भी कब्जे में ले लिया। आगे लिखा होगा कि कई सालों के बाद पाक आर्मी की निगरानी में पोलियो के कतरे पिलाए गए, यानी इतनी जबरदस्त फाइट हो रही है 2 महीने से, एक मजबूत ताकतवर फौज और उनवान के अखबारों में बड़ी कामयाबी। तो फौरन दिमाग ये जाता है ना कि शायद पाकिस्तान हल हो गया, अब हिंदुस्तान पे चढ़ाई हो गई है, या चाइना या गिलगित के जो मुतनाज़े इलाका है वो भी कब्जे में, ये कारगिल पे दोबारा, ये दिमाग जाएगा ना। लेकिन क्या है कि पोलियो के कतरे क्या, यानी बाकायदा हेलीकॉप्टर और बमों की और निगरानी में पिलाए क्या जा रहे हैं, कतरे टपकाए जा रहे हैं। तो भाई क्या हो गया भाई, ये क्या है, ये तो वहमी बनना है या नहीं है। पठानों में कहां है पोलियो, अगर लाखों में एक अगर पोलियो से हो रहा है तो इससे ज्यादा तो ट्रक वो धमाकों से हलाक हो जाते हैं बेचारे। एक तरफ तो उन बेचारों के साथ ये हो रहा है कि ऐसी साजिशें हो रही हैं कि कभी वो फौज से पिट रहे हैं, कभी अमेरिका से, नस्लें बर्बाद हो रही हैं। दूसरी तरफ इतनी फिक्र है कि एक बच्चे को भी पोलियो ना हो जाए और उसके लिए बाकायदा बहुत बड़ी, तो ये फौज नहीं कर रही ये काम, ये करवाया जा रहा है। सरकारी फौजियों को भी इससे कोई पोलियो से इतना, वो खुद नहीं पीते, तो ये करवाया, ये सारा कहां से हो रहा है, बाहर से हो रहा है। तो अब मैं एक बात आपको बताता हूं, देखो बीमारी मुमकिन है ये पोलियो में वाकई इलाज हो, पोलियो वाकई दुनिया से खत्म भी हो रहा है, ये भी हकीकत है, मुमकिन है इसमें कोई नुकसान ना हो, मुझे नहीं पता नुकसान है, लेकिन हो सकता है कुछ भी नुकसान ना हो, लेकिन पागल और वहमी होने की तो अलामत है ना, जो हमारी शरीयत के तकाजों के खिलाफ है। अब मैं एक मिसाल देता हूं, झूठा पीने से भी जरासीम लगते हैं या नहीं लगते, थूक में जरासीम होते हैं, लेकिन क्या शरीयत में यह कहा है कि झूठे में पीने में एहतियात करो, ना पियो किसी का झूठा है भाई, इसलिए कि झूठा पीने से जो बीमारी मुतादी होती है उसका रेशो बहुत कम है, और झूठा पीने पर अगर शरीयत पाबंदी लगा देती तो वहमियों का रेशो बढ़ जाता। बीमार किसी ने लाखों में एक में होना है और 9,999 खामखा में सबर करके बैठे हुए हैं, और इतनी एक चीज जो सुबह शाम आदमी को जरूरत पड़ती है और एक दूसरे से मोहब्बत भी खत्म। नबी सल्लल्लाहु अलैहि वसल्लम ने 15-15, 20-20 सहाबा का झूठा एक वक्त में पिया है, मुमकिन है हालांकि उसमें से किसी को कोई बीमारी हो और वो, लेकिन नहीं, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब बीमार के साथ बैठो तो डर होता है ना आपको भी बीमारी ना लग जाए, एक दुआ सिखाई है, वो मुझे अल्फाज पूरे याद नहीं, वो दुआ पढ़ के खा लो। क्या मतलब, अल्लाह पे सबर करो, तवक्कुल करो, लगनी होगी लग जाएगी, नहीं लगनी होगी नहीं लगी। तो चूंकि हम मौत को भी मानते हैं और हमें पता है मौत इंसान को फना नहीं करती, मौत के बाद एक जिंदगी भी है, तो मुसलमान को इलाज में मौतदिल होना चाहिए, समझ में आ रही है बात। اب بات یہ ہے کہ اگر صرف اتنا ہی ہوتا نا, حفاظتی ٹیکے خناک تپیدک بیماری سے لگا دیے تو کسی نے لگا لیا تو چلو احتیاطی تدبیر اختیار کر لی, نہیں لگائے تو بھی ٹھیک ہے, صحیح ہے نا. جیسے ایک آدمی جھوٹا پیتا نہیں ہے, ایک فرد واحد اگر یہ احتیاط کر لیتا ہے تو چلو ٹھیک ہے, دوسرا کہتا ہے ابے جاؤ میں تو پیوں گا, وہ پی لے, لیکن ایک مہم چلنا شروع ہو جائے. حفاظتی ٹیکوں کی جو مہم ہے نا, اس میں یہ سمجھتا ہوں کہ لوگ سائیکی ہو رہے ہیں نفسیاتی. میں نے آپ کو بتاتا ہوں نا, میرے ماشاءاللہ 11 بچے ہیں مختلف قسم کے, اپنے سوتیلے ہر طرح کے ملا کے, کچھ میری کسٹڈی میں ہیں کچھ نہیں ہیں, یہ سب قسم کے ملا کے بتا رہا ہوں. تو میں نے نہیں پلائے کسی کو. اب ایک دفعہ کیا ہوا, کسی بچے کو تھوڑی سی بیماری ہوئی, میں ڈاکٹر کے پاس لے کر گیا اس کو. ڈاکٹر نے کہا کہ اس کو آپ نے ابتدائی ویکسینیشن سب کرا دی تھی, یعنی سارے ٹیکے لگا دیے تھے. میں نے کہا نہیں. تو 2 فٹ اتنی اچھلے ہیں نا زمین سے, جیسے ان کو کسی نے اس سے بھی بڑا ٹیکا لگا دیا ہو. میرا دل چاہ رہا ہے کہ میں, میرا خیال ہو کہ کاش میں ان سے یہ کہتا کہ ڈاکٹر صاحب ان کو تو ٹیکا نہیں لگا, اور اگر لگتا تو اتنا نہیں اچھلتے, آپ کو کس نے ٹیکا لگا دیا جو 3 فٹ اچھل کے زمین پہ نہیں. کہہ رہے کیا کر رہے ہو, اولاد کو برباد کر رہے ہو, تباہ کر رہے ہو. اب ان سے اگر بحث کرو تو یہ کہتے ہیں کہ مولوی لوگوں کا ویسے دماغ خراب ہوتا ہے, ورنہ اصل بات یہ کہ آدم علیہ السلام کے زمانے سے لے کے ڈاکٹر صاحب خود آپ تک یا آپ کے ابا تک کسی کو لگا تھا ٹیکا یہ, پھر بھی ماشاءاللہ آپ کے ابا پیدا ہوئے اور آپ کو پیدا کر کے دنیا سے گئے ہیں. ایک دم آپ اتنے سائیکی ہو گئے کہ فارمی مرغی ہوتی ہے نا, فارمی مرغی پیدائش سے پہلے انڈے میں ٹیکے لگنا شروع ہو جاتے ہیں اس کے. پیدا ہو کے پھر ٹیکا, پھر ٹیکا, پھر ٹیکا, پھر ٹیکا. کیا بنتی ہے دیسی مرغی, کیا کرتی ہے, کہتی ہٹا جراثیم کی ایسی کی تیسی, صحیح ہے نا. تو میرے بھائی بچے کو شہد پلا دیا کرو, صاف ستھرے ماحول میں رکھ لیا کرو, اور ماں کا دودھ پلا دیا کرو اس کو. تھوڑا سا بڑا ہو جائے شہد پلاؤ اس کو روٹی کے ساتھ, یہی صحیح ہے. پھر بیمار ہونا ہوگا تو اللہ کی تقدیر پہ صبر کرو. ہاں کوئی وبا پھیل گئی ہے خدا نہ خواستہ, گردن توڑ بخار کی وبا ہے یا کوئی ایسی بیماری پھیل رہی ہے, پھر ٹیکے شیکے لگوا دے آدمی. جب نہیں ہے تو کس کس بیماری کے بارے میں آپ وہمی بنو گے, کیونکہ صرف پولیو نہیں ہے, لاکھوں بیماریاں ہیں, لاکھوں. ہمیں یاد رکھو پولیو کا خطرہ کم ہے, ایڈز کا خطرہ زیادہ ہے, کیونکہ انگریزوں نے جو ایڈ ایکسپورٹ کیا نا وہاں سے, وہ پولیو وہاں سے یہاں سے اتنا امپورٹ نہیں ہوا جتنا وہاں سے ایڈز ایکسپورٹ ہو رہا ہے. ایڈز تو بہت زیادہ آ رہا ہے وہاں سے, ایڈز کے زیادہ مریض ہیں. تو لیکن یہ کہ اس میں وہمی نہیں ہے, تو اس لیے اس میں سائیکی نہیں ہونا چاہیے انسان کو. ایک ہمارے, میں مثال دیتا ہوں, ایک ٹی بی کے مریض تھے ہمارے جاننے والوں میں, کنوارے تھے, ان کی سگی بہن ان کی خدمت کرتی تھی. وہ کہتی تھی سب نے چھوڑ دیا اس کو, میں اپنے بھائی کو کیسے چھوڑوں گی. اس وقت بالکل ہمارے بچپن کی بات ہے, میں 5-6 سال کا ہوں گا اس وقت. تو مشہور یہ تھا کہ بھئی یہ ٹی وی کی بیماری لگتی ہے, مشہور کیا ہے حقیقت بھی ایسے, لیکن وہ کہتی تھی میں اپنے سگے بھائی کو کیسے چھوڑ دوں, میں بالکل الگ تھلگ دور سے کھانا پھینکوں, یہ نہیں ہو سکتا مجھ سے. ایسے بیچاری وہ اپنی بھائی کی خدمت کرتی تھی, سینے سے لگا کے اس کو اٹھا کے بیت الخلا لے کے جاتی, گود میں اٹھا کے لاتی. میں چھوٹا بچہ ان کے گھر میں جاتا تھا, یہ منظر دیکھتا تھا, اور مجھے لوگوں نے منع کیا ہوا تھا ان کے گھر نہیں جانا, میں تو بچہ تھا میں تو چلا جاتا تھا. اور میں دیکھتا کہ اس کی بہن کا کتنا حوصلہ ہے. 1-2 مہینے اس نے مسلسل خدمت کی ہے, اپنی گود میں بٹھا کے کھلایا ہے, وہ کھانس بھی رہا ہے. اور اس بیچارے کا انتقال ہو گیا, اور ان کی وہ ہمشیرہ اب تک زندہ ہیں, اچھی خاصی بوڑھی ہو گئی ہیں مگر ابھی بھی زندہ ہیں. اب جس نے ٹیکوں کا وہم جس کے دماغ میں ہوگا نا, نہیں لگا تو پتہ نہیں کیا ہو جائے گا, وہ ٹی بی کے مریض کو برداشت کر لے گا ہے بھائی؟ کہے گا یہ تو ڈائریکٹ منہ پہ کھانس رہا ہے بھائی. تو یہاں اللہ پہ اعتماد اور توکل, اس کو ثواب ملا یا نہیں ملا اس کا, ٹھیک ہے خود سے بلا ضرورت نہ جائے. حدیث میں آتا ہے جزام کے مریض سے دور بھاگو, احتیاط بھی ہے کہ خام خامے نہ گلے بغل گئے, کیونکہ جو جس کا اس سے کوئی تعلق نہیں ہے, نہ دوستی ہے نہ رشتے داری, وہ خام خامے جا کے گلے نہ ملے, احتیاط کر لے. لیکن جو رشتے دار ہیں قریبی ہیں جنہوں نے خدمت کرنی ہے, وہ مریض کو تھوڑی نکال دیں گے اپنے گھر سے. گوروں کے ہاں تو ایسا ہوتا ہے کہ کسی کو زکام ہو جائے نا, کہتے ہیں گھر میں جا کے چھینکو, ادھر آنے کی اجازت نہیں ہے. لمبی ہمارے ہاں چھینکتا ہی آفس میں باس کے منہ پہ جا کے چھینکتا ہے سب سے پہلے. مگر سب کو نزلہ ہو جائے گا, اس کمبخت باس کو نزلہ نہیں ہوگا, حالانکہ اس نے چھینکا باقاعدہ نیت کی کہ میں نیت کرتا ہوں چھینکنے کی اس نیت سے تاکہ تجھے مجھ سے بھی بڑا जुकाम लगे, आंख छी उसके मुंह पे, फिर भी वो ठीक ठाक। तो हालांकि नजले के जरासीम तो बाकायदा उड़ के जाते हैं, फिर भी इसका रेशो बहुत कम है, फिर भी रेशो बहुत कम है, नहीं लगता, बहुत ही कम लगता है, इतने आराम से नहीं हो जाता। तो पोलियो का तो और कम है और हिफासी टीकों का तो और कम है। तो इसलिए वहमी वहमी होने की जरूरत नहीं है, वहमी हो गए हैं लोग, अभी वहमी हो गए। तो ये मैं तो इस हवाले से इसकी मुखालफत करता हूं, तवहुम परस्ती शरीयत में पसंदीदा चीज नहीं है। एहतियात, एहतियात की हद तक हो, वहम ना हो जाए उसमें। इसलिए ये बशर्ते के इसमें कोई नुकसान ना हो। और अगर कल साइंसदान ही कहने लगते हैं डॉक्टर के इतना नुकसान दे था, फिर क्या कर लोगे? जिन्होंने पिया होगा वो कहेंगे आप तो हो गया, पता नहीं बार बार सेटिंग चेंज करवाएंगे अपनी कि क्या हो गया अंदर से, कुछ गुर्दा ना खराब हो गया हो कहीं। तो साइंसदानों की डॉक्टरों की तहकीकात बदलती भी तो रहती है ना। अभी ये कह रहे हैं डॉक्टर इसमें कुछ भी नहीं है, पता चला कल डॉक्टरों ने ये फतवा दे दिया बहुत कुछ है। ये पेंसिलिन जब ईजाद हुई थी ना तो डॉक्टरों ने ये दावा किया था, पुराने डॉक्टरों से पूछ लें, उन्होंने कहा था कि अब तो बीमारियों को जड़ से खात्मा कर दिया हमने, यानी अब तो ऐसी दवा ईजाद हो गई है अब तो बीमारी नहीं होगी कोई। जिस आदमी को लगाया वो मर गया, ठीक है ना। पहला ही तजर्बा जानवरों पे तजर्बे करके ना, ये तो ऐसी दवा ईजाद हो गई अब जी शिफा यहां से, ये इस वो हर आदमी आ रहा है जी मुझे लगाए सबसे पहले टीका। जिसको पहला तजर्बा हुआ है ना वही बेचारा इन्ना लिल्ला हो गया उसका दारे। वो डॉक्टर हैरान, ये इसमें तो कोई साइड इफेक्ट थे ही नहीं, ये हुआ क्यों? फिर बहुत अरसा बैठे रहे, फिर उन्हें पता चला ये यूं नहीं है, यूं है इस, थोड़ा सा ये वाला केमिकल बढ़ा दो, ये H2O का इजाफा कर दो लियारी से लेके, ठीक है। तो इसलिए साइंस तो ये कहती है कि हम इसके कोई नुकसान नहीं है, तो वो साइंस भी मुमकिन है, डॉक्टर भी सही कह रहे हो, उनको पता ही नहीं हो नुकसान, मुमकिन है कल जाके दरियाफ्त हो जाए। तो इसलिए जैसे चले आ रहे हैं ना, हमें तो वैसे ही बम से फटने के इतने चांसेस होते हैं ना बाहर ट्रक के नीचे आने, पोलियो के तो उससे भी कम होते हैं। लेकिन जायज नाजायज का मसला नहीं है, कोई पिला दे गुना नहीं है, टीके लगवा दे गुना नहीं है। आपको मैं यही कहता हूं कि लगवा दो, क्योंकि नहीं लगा कुछ हो गया मुझे आके पकड़ोगे, आपने बोला था। मैं किसी की जिम्मेदारी नहीं लेता। अल्लाह ताला समझने की अमल की तौफीक अता फरमाए। सुभानकल्लाहुम्मा बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक।